السلام عليكم ورحمة الله وبركاته. اللهم لك الحمد كما أنت أحله، وصلي على محمد كما أنت أحله، وافعل بنا ما أنت أحله، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صل على محمد عبدك ورسولك، صل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضاه. مومن دو صورتوں میں رہتا ہے، خوف اور رجا. المومن بین الخوف والرجا، یا خوف میں رہتا ہے یا امید میں رہتا ہے، یا خوف میں رہتا ہے یا امید میں رہتا ہے. اس کی کوئی شکل نہیں ہے، یا خوف یا امید، تیسری کوئی صورت نہیں ہے. خوف اتنا غالب آ گیا کہ ساری امیدیں اللہ سے ٹوٹ گئے. میرا اللہ کہتا ہے نہیں، لا تقنطوا من رحمت، تم اس رحمت سے اتنا ہی مایوس ہو گئے اور میری رحمت پہ اتنا ہی بھروسہ کر لیا، میری بخشش پہ، کہ کوئی بات نہیں اللہ ہی معاف کرے گا، اور کوئی بات نہیں اللہ غفور الرحیم ہے. مومن دو صورتوں میں رہتا ہے، یا خوف اور پھر امید. میں کہ خوف ایسا ہو، حضرت عمر رضی اللہ تعالیٰ عنہ امیر المومنین فرماتے ہیں، ایسا خوف کہ ساری دنیا کی بخشش کا اعلان ہو جائے اور ایک بندے کے بارے میں ہو کہ اس کی بخشش ممکن نہیں، وہ شاید میں ہوں، ایسا خوف. اور امید ایسے کہ ساری امتی جتنے بھی ہیں ان میں سے اگر اعلان ہو کہ ہم کسی کو نہیں بخشیں گے اور ایک کو بخشیں گے، وہ شاید میں ہوں. امید ایسی اور خوف ایسا، ہم نے ان دونوں کے درمیان رہنا ہے. یہ جو خرگوش کا بچہ ہے نا، بہت عرصہ میں نے خرگوش دیکھے، یہ جب اپنے بل سے نکلتا ہے ایک دم نہیں دوڑتا، یہ قدم تھونک تھونک کے رکھتا ہے، کہیں گوڑا نہ ہو میں گر جاؤں، کوئی سوراخ نہ ہو اس میں گر جاؤں، کوئی نقصان دہ چیز نہ، ایسے آرام سے چلے گا. میں اس کو دیکھتا تھا تو میں نے کہا یہ خوف اور امید کے درمیان ہے، ایسے آرام سے احتیاط سے چلتا ہے، اور پھر اس کو کوئی بھی تکلیف دہ چیز کا پتہ چل جائے واپس اپنے بل میں چلا جاتا. چھوٹا سا سفید سا ہوتا ہے، اتنا سا، ایسے جیسے کپاس ہو، روئی ہو، بس صرف منہ کے آگے تھوڑی سی مٹی لگی ہوئی ہوتی، وہ اللہ جانے کیوں لگی ہوتی، وہ احتیاط سے نکلتا ہے اور آ کے راستوں کو احتیاط سے پرکھتا ہے، اور پھر جب راستے دیکھ لیتا ہے پھر آنا جانا شروع کر دیتا ہے. ہماری زندگی کے سفر ہی غریب ہیں، ہماری زندگی کے سفر اندیکھے ہیں. اس لیے فرمایا جو برزخ میں چلا گیا، موت میں آ گیا، دو خوفوں سے نکل گیا، ایک موت کا خوف ختم ہو گیا، موت آ گئی، ایک یہ خوف آگے کیا ہوگا اس سے بھی نکل گیا، دیکھ لیا جو ہونا تھا وہ ہو لیا. جو موت میں آیا دو خوفوں سے وہ نکل گیا، پتہ نہیں کیا بنے گا، موت آئے گی، ساری عمر موت سے بچتے بچتے، کھانا کھایا موت مر نہ جاؤں، سردی سے بچا مر نہ جاؤں، گرمی سے بچا مر نہ جاؤں، مرنے سے بچا مر نہ جاؤں، دوائی کھائی، علاج کیا، صحت، مر نہ جاؤں، پھر مر گیا، یہ خوف ختم ہو گیا. اگلا خوف کیا، یعنی ہوگا کیا، عالم سنا ہے اور دیکھا نہیں، وہ بھی دیکھ لیا. لیکن ہمارے اوپر یہ دو خوف ہیں، ہمارے اوپر یہ دو خوف ہیں، کیا بنے گا، پتہ نہیں کس حالت میں موت آئے گی، کلمہ نصیب ہوگا یا نہیں ہوگا. کس حالت میں زندگی گزرے گی اور کس حالت میں اللہ کے ساتھ معاملہ ہوگا، پتہ نہیں کس حالت میں ہو. یہ دو کیفیتیں ہماری زندگی پہ ہمیشہ رہنی چاہیے. جو ایک کیفیت میں رہے، مسلسل خوف میں رہے، وہ اللہ کا وہ پسندیدہ آدمی نہیں ہے، وہ بندہ نہیں ہے جو میرا رب چاہتا ہے. اور ایک وہ ہو جو مسلسل امید پہ رہے، اور امید کے نام پہ ہر نافرمانی، ہر دو نمبری اور امید کے نام پہ ہر زندگی کا نظام چلاتا جائے، وہ بھی میرے رب کا پسندیدہ بندہ نہیں. یہ وظیفہ، یہی امید ہوتا ہے، یہ امید ہے. اور جو نافرمانی پہ عذاب ہے کہ یہ کرو گے تو یہ ہوگا، وہ وہی خوف ہے. یہ وظیفہ، یہی امید ہے کہ اسی امید پہ ہمیں زندگی گزرے گی. ہمیشہ امید پہ رہے اور اندر خوف بھی ہو. ہم کلاس روم میں جب پڑھتے تھے، امید اور خوف میں ہوتے تھے. ہوم ورک کر دیا، استاد کو دکھایا، استاد جی نا اوپر کھڑے ہوتے تھے، ٹیبل پہ بیٹھے ہر کاپی کو دیکھتے تھے، ایسی ٹک کا نشان کر رہے، اور ایک صفحے پہ آ کے ان کی نظر جم گئی. اب یہی خوف ہے، کیا پتا سوال غلط کیا، جواب غلط دیا. استاد کے سامنے ہمیشہ امید اور خوف کی زندگی میں ہم رہتے تھے. امید اور خوف، امید اور خوف. کبھی ایسا خوف دل میں آ جائے کہ آنسو نکل آئے، رب اس پہ بھی دیتا ہے. اور کبھی ایسا شوق آ جائے، امید آ جائے کہ آنسو نکل جائے، رب اس پہ بھی دیتا ہے. بڑا کریم ہے. دو آنسو ایسے ہیں جو اللہ کے ہاں پسندیدہ ہیں، ایک آنکھوں کے آنسو، ایک جسم کے آنسو. اب آنکھوں کے آنسو تو سمجھ آتی ہے، جسم کے آنسو سمجھ نہیں آ رہی، یہ کیا بات ہے؟ جسم کے آنسو، وہ پسینہ ہے، پسینہ. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ مسجد میں کھڑے تھے تو ایک شخص کو دیکھا، وہ اپنے پسینہ صاف کر رہا، نہیں اس کے جسم سے پسینہ گر رہا، گرمی کی وجہ سے، دھوپ کی وجہ سے مسجد میں نماز پڑھ رہا تو اس کے جسم سے پسینہ. تو آپ نے فرمایا، اس پسینے کی قدر کرنا، جو پسینہ اللہ کی محبت اور اللہ کی عبادت میں گرتا ہے، قیامت کے دن شہید کے خون اور اس پسینے کو تولا جائے گا. شہید کے خون کے قطرے اور اس پسینے کے قطرے تولیں گے. اس پسینے کو ایسے نہ سمجھنا. دو پسینوں کی، دو قطروں کی ہمارے ہاں قدردانی ہو، یہ ساری امید ہے. دو قطروں کی قدردانی ہو، ایک جسم کے قطرے، ایک آنکھوں کے قطرے. جسم کے قطرے کیا ہیں؟ پسینہ ہے. سخت گرمی میں مشقت، نماز کے لیے، تسبیح کے لیے، تسبیح خانے کے لیے، کسی کی مسئلے کی، کسی مسلمان کی یا کسی غیر مسلم کی خدمت کے لیے، کسی کے کام کے لیے نکلے، اور وہ کام ہوا یا نہ ہوا، آپ کو اس پہ ایک قطرہ پسینہ آ گیا، پیشانی پہ تھوڑا سا پسینہ آ گیا، جسم پہ آ گیا، اللہ کے ہاں اس کی بہت قیمت ہے. میرے اللہ کے ہاں اس کی بڑی تول ہے، اور بہت قیمتی تول ہے. اور خوش قسمت ہے وہ شخص جس کو یہ پسینہ آیا، خوش قسمت ہے جس کو یہ پسینہ آیا، وہ خوش قسمت ہے. وہ کہ جو کسی بندے کی کام کے لیے چلتا ہے. ایک بندہ آیا، اس نے کہا میرا کام ہے، اس نے کہا میں ساتھ چلتا ہوں، ساتھ چلتا ہے. اس کا کام ہو نہ ہو، اللہ پاک اس کو جہنم سے 10 خندقیں اس کو دور کر دیتا ہے. اور ایک خندق کی لمبائی زمین سے لے کر آسمان تک ہے، صرف کسی کے لیے کام کے لیے چلا، اس کا کام ہو گیا، اس کا کام نہیں ہوا، لیکن یہ خلوص دل سے، سچے دل سے اس کے ساتھ چلا۔ یہ قدموں کی عبادت ہے، یہ ساری امید ہے۔ جسم کے ہر ہر حصے کی عبادت بخشش کا سامان ہے، آخرت کا سامان ہے۔ جسم کے ہر حصے کی عبادت، نظروں کی ایک عبادت ہے، وہ زمزم کا دیکھنا نظروں کی عبادت، اللہ والے کی زیارت کرنا نظروں کی عبادت، قرآن پاک کی زیارت نظروں کی عبادت ہے، کیونکہ قرآن کو دیکھنا ثواب ہے، والدین کو دیکھنا ثواب ہے، مرشد کو یا کسی اللہ والے کو دیکھنا ثواب ہے، گنبد خضرا کو دیکھنا نظروں کی عبادت ثواب ہے، کعبہ کو دیکھنا نظروں کی عبادت ثواب ہے، یہ سارے ثواب ہیں۔ جسم کے ہر حصے کو عبادت دیتے جائیں، پانی دیتے جائیں، اس کا فائدہ یہ ہوگا اللہ اس کو ایک روشنی دے گا۔ آنکھ کی روشنی کا ہمیں سمجھ آتی ہے، ہاتھوں کی بھی روشنی ہوتی ہے۔ اگر ہاتھوں کو روشنی نہ ملتی تو قیامت کے دن ہاتھ نہیں بولتے، ہاتھ بولیں گے۔ روایات میں آیا ہے کہ پورے جسم میں سب سے پہلے بائیں ران بولے گی، پورا جسم کو اللہ بلوائے گا، پھر زبان خاموش ہوگی۔ آج زبان بول رہی، سارا جسم خاموش ہے، پھر زبان خاموش ہوگی، سارا جسم بولے گا، سارا جسم بولے گا، اللہ پاک بلوائیں گے، اور سب سے پہلے بائیں ران بولے گی اور اپنی زندگی کی ساری کارگزاری رپورٹ پیش کرے گی۔ بائیں ران بولے گی، بائیں ران، سب سے پہلے بائیں ران بولے گی اور زندگی کے ساری کارگزاری پیش کرے گی کہ میری زندگی کی یہ کارگزاری ہے، میری صبح یہ تھی، میری شامیں یہ تھیں، میرے دن یہ تھے، میری راتیں یہ تھیں۔ سب سے پہلے بائیں ران بولے گی۔ ہم نے جسم کے ہر حصے کو عبادت پہ لگانا ہے اور خدمت پہ لگانا ہے، ہر حصے کو عبادت اور خدمت پہ لگانا ہے۔ آپ نے دیکھا ہوگا بعض لباس ایسے ہوتے ہیں جن پہ بہترین کام ہوا ہوتا ہے، کڑھائی ہوتی ہے اور پورا گونز ہوتا ہے اور پورا اوپر سے نیچے لباس ہوتا ہے، اس پہ کام ہوا ہوتا ہے، موتی جڑے ہوئے ہوتے ہیں، خوبصورت نظر آتا ہے، اور کوئی حصہ اگر چھوٹا ہوا ہو تو اس میں عیب نظر آتا ہے۔ اللہ کے پاس جب جائیں نا، ہمارا جسم ایسے خوبصورت نظر آئے۔ آنکھوں کی عبادت، ہاتھوں کی عبادت، قدموں کی عبادت، حتیٰ کہ جذبوں کی عبادت۔ کسی ضرورت مند کو دیکھا اور وہ پریشان حال ہے، یا اللہ اس کی ضرورت تو غیب سے پوری کر دے۔ بارے یہاں کارکن ہیں، وہ ان کا دماغ پہ چوٹ لگی، میں جنرل ہسپتال میں ان کی عیادت کرنے گیا، میں باہر جب گیا نا تو جگہ جگہ مریض بیٹھے ہوئے تھے، ان کے لواحقین بیٹھے ہوئے تھے، اور میرے جی میں آیا کہ یا اللہ یہ سب بیمار ہیں، مریض ہیں، اے اللہ تو ان سب کی ضرورتیں پوری کر دے، اللہ ان کی مجبوریاں دور کر دے، اللہ ان کے مریضوں کو شفا دے دے، اور ان سب کو سلامت اور عافیت کے ساتھ گھروں کو لوٹا دے۔ آپ کا یہ جذبہ بس کسی نے نہیں سنا، کسی نے نہیں سنا سوائے رب کے، کوئی نہیں جانتا سوائے رب کے، پر اللہ کے ہاں اب آپ جذبوں کے ولی بن گئے ہیں۔ ہاں، آپ کے جذبے ولایت کا مقام پا گئے ہیں، کیوں؟ آپ جذبوں سے مخلوق کی خیر سوچ رہے ہیں، آپ جذبوں سے مخلوق کا بھلا سوچ رہے ہیں، آپ جذبوں سے مخلوق کے لیے عافیت سوچ رہے۔ دیکھو میری بات سنو، کینہ جذبہ ہی تو ہے، حسد جذبہ ہی تو ہے، انتقام جذبہ ہی تو ہے، نفرت جذبہ ہی تو ہے۔ انہیں کہ یہ نفرت کرتا ہے، उन्होंने कहा दिखाओ नफरत क्या है, लाठी का नाम है कोई? नफरत किसी तलवार का नाम है? नफरत किसी जूते ईंट और पत्थर का नाम तो नहीं है? नफरत एक जज्बे का नाम है जो दिल में होती है, इंतकाम एक जज्बे का नाम है जो दिल में होता है, कीना बोगज हसद एक जज्बे का नाम है जो दिल में होता है। जिस तरह ये जज्बे दिल में आए तो दिल एक वक्त आता है स्याह हो जाता है, तारीख हो जाता है। इसी तरह उम्मत और इंसानियत की मोहब्बत का जज्बा सिर्फ दिल में आ जाए, सिर्फ जज्बा, सिर्फ जज्बा। मेरे अल्लाह के हां इस जज्बे की बहुत ज्यादा कीमत है। एक मुहद्दिस कहते हैं मैंने 400,000 हदीसें जमा की। इमाम मुस्लिम रहमतुल्लाह अलैह फरमाते हैं 400,000 हदीसें जमा की, फिर उन 400,000 हदीसों को 4 हदीसों में चुना, उनमें से 4 हदीसें चुनी, और वो 4 हदीसें वही हैं कि अगर कोई बंदा, कोई बंदा भाई सो तो नहीं रहे तो मेरे सामने ना सोइएगा, बाकी दाएं बाएं कोई हर्ज नहीं। अगर कोई बंदा उन 4 हदीसों पे अमल कर ले, 4 हदीसों पे अमल कर ले, ऐसे है कि उसने 400,000 हदीसों पे अमल किया। और मैं पहली हदीस क्या है, इन्नमल आमालो बिन्नियात, नियत जज्बा तो है। दूसरी हदीस है जो अपने लिए पसंद करता और दूसरों के लिए पसंद कर, और तीसरी हदीस है कि मशकूकात से बचना, और चौथी हदीस क्या है कोई बताए मुझे? चौथी हदीस मैं आपसे सुनूं तो मैंने पहले भी एक दो बताई हुई है बात, सबक तो दोहराते रहे। मैं एक जगह एक तकरीर करने गया तो एक साहब, मैंने उनका अनोखा अंदाज देखा, वो आधी बात करके फिर आधी मजमे से पूछते थे। किसी बंदे को उन्होंने सोखा बैठना ही नहीं दी, सुख का सांस लेने ही नहीं दिया, हर मजमे से पूछते थे हमें बताओ। ये नियत एक जज्बा है। 400,000 हदीसें, 400,000 हदीस, ये जो हमारे खत में बुखारी होते हैं उसमें कौन सी हदीस पे कलिमा तौयिब है? इस हदीस के ऊपर मैं के ऐसे कलिमात जो जुबान पे तो हल्के हैं वजन में बहुत भारी हैं, वह है सुभान अल्लाह अल्हम्दुलिल्लाह वला इलाहा अल्लाहु अकबर वला हौला वला कुव्वता। हमने अपने जिस्म के हर हिस्से को वली बनाना है, उसको विलायत देनी है। अल्लाह के हुजूर जब जाए तो वो कहें चलो जुबान तो ठीक थी, आंखें इसकी जो है इस काबिल थी, इनको जहन्नम में भेज दें। उन्हें कहा नहीं, ये भी विलायत का दर्जा रखती है। उन्हें कहा हाथ, वो भी वली है। उन्हें कहा चलो अंदर जज्बा, उन्हें कहा जज्बा भी विलायत और पाकीज की रखता है। ये हर वक्त इंसानियत के लिए खैर ही सोचता रहा। अपने जज्बों पर आमतौर पर हमारी नजर नहीं होती, बाज़ोकात ना अमल पे नजर होती है, जज्बों पे। ये नियत जज्बा तो है, ये हसद जज्बा तो है, ये कीना जज्बा तो है, ये बोझ जज्बा तो है, ये नफरत जज्बा तो है, ऐसे है। किसी से इंतकाम लेने का जज्बा, जज्बा तो है। हम आमतौर पे ना जज्बों पे नजर नहीं रखते, और जज्बों का खोट दिल में लिए लिए फिर रहे हो, खोट लिए लिए फिर रहे होते। और मैं ये बताएं, 60 साल जिंदगी मुसलमान ने गुजारी, 70 साल, 80 साल, 100 साल, और वही जिंदगी गैर मुस्लिम ने गुजारी, उसको सारी उम्र के लिए जन्नत, उसको सारी उम्र के लिए जहन्नम, ये क्या बात है? तो जवाब दिया, मुसलमान ने नियत की थी उसका जज्बा था, मुसलमान ने नियत की थी उसका जज्बा था, मेरी उम्र क्यामत तक भी होगी तो मैं चौकट मुस्तफा की गुलामी में गुजारूंगा इंशाल्लाह। مسلمان نہیں تھا اس کی بھی نیت اور جذبہ تھا کہ اگر میری عمر قیامت تک ہوگی تو میں اپنے اس کفر پہ گزاروں گا. اللہ نے اس جذبے کی بنیاد پہ فیصلہ کیا اس کو خالدین فیہا ابدا ابدا, اس کو ہمیشہ کے لیے جنت دے دی, اس کو ہمیشہ کے لیے جہنم دے دی. تو سوچیں تو صحیح, ایک چھوٹے سے جذبے کا ہماری زندگی پہ بھی اثر پڑ رہا, موت پہ بھی اور موت کے بعد بھی اثر پڑ رہا. آپ ایک کام کریں, آپ کسی دوست کو نا کسی دوست کے بارے میں بدگمانی شروع کر دیں, سوچنا شروع کر دیں, اس کے لیے نفرت کا جذبہ لینا شروع کر دیں. آپ سوچ نہیں سکتے, آپ اس کو کوئی موبائل نہ کریں, آپ اس کو کوئی میسج نہ کریں, آپ اس کو کچھ نہ کہیں, اس کے دل میں وہی ملال آنا شروع ہو جائے گا. وہ 1,000 میل دور ہے یا 1,00,000,000 میل دور ہے, لکھ لیں. دل کا دل سے اثر, دل کے دل سے راہ ہوتی ہے, جسموں کا اثر ہوتا ہے, جسموں کا اثر ہوتا ہے. کہنے لگے کچھ پردیسی تھے, ایک بستی سے دوسری بستی میں گئے تو انہوں نے کہا ہم وہاں جا کے کپڑے دھوئیں گے, ہمارے کپڑے میلے ہو گئے ہیں, اور وہاں مخلوق کو اللہ کا نام سکھانے کا جذبہ دب گیا, کپڑے دھونے کا جذبہ اوپر آ گیا. حالانکہ نکلے تو تھے اس سفر میں کہ مخلوق کو اللہ کا نام سکھائیں گے اور اللہ کا نام یاد کرائیں گے, لیکن خیال آیا کہ کپڑے میلے ہیں, سنا وہاں پانی ہے, وہاں جا کے کپڑے دھوئیں گے. سفر کرتے 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 جب اس بستی کے قریب پہنچے تو اس بستی کے بچے کھڑے تھے, دور سے کہنے لگے دھوبی آ گئے, دھوبی آ گئے, دھوبی آ گئے. ان کے جذبوں کا اثر ان کے دلوں پہ پڑا, کہ جذبوں کا اثر. مومن تو جذبوں کا بھی مومن ہوتا ہے, مومن تو نیتوں کا بھی مومن ہوتا ہے, مومن تو اپنی نظروں میں بھی مومن, کانوں میں بھی مومن, تنہائیوں پہ بھی مومن, زبان پہ بھی مومن ہوتا ہے, مومن ہوتا ہے. ہماری نیتوں اور جذبوں کا اثر ساری انسانیت پہ اور سارے عالم پہ پڑ رہا. افریقہ میں بہت بڑے بڑے درخت ہوتے ہیں, 20-30 آدمی اس کی لپیٹ میں. میں نے ایک دفعہ حویلی میں بوہڑ کا درخت ہے, میں نے ایک بندے کو بلایا, دوسرے کو بلایا, اپنے بیٹے کے چھوٹے کو بلایا, ہم چار بندوں نے اس کو یوں ہاتھ ڈالا, یعنی 3.5 بندے, ایک بچہ, تو 3.5 بندوں کی لپیٹ میں اس کا تنہ ہے, موٹا تنہ ہے, پرانا بوہڑ کا درخت. افریقہ میں اتنے بڑے بڑے درخت ہیں کہ 30-30 بندے اس کی لپیٹ میں ہاتھ ایک دوسرے کا پکڑیں تو پھر جا کے اس کی لپیٹ پوری ہوتی ہے, اتنا موٹا تنہ ہے. اور جب اس کو گرانا ہوتا ہے, افریقہ کے یہ ان پرانے قبائل کی بات کر رہا ہوں جہاں اب بھی جدید دنیا نہیں پہنچی, وہ روزانہ صرف آ کے اتنا کرتے ہیں, اس درخت کے ارد گرد بیٹھ کے اس درخت کو برا بھلا کہنا شروع کر دیتے ہیں, بس ان کا جذبہ بدلتا ہے, گالیاں دیتے ہیں, برا بھلا کہتے ہیں, اس کے گلے کرتے ہیں, درخت کے ارد گرد بیٹھتے ہیں, روزانہ آ کے پھر چلے جاتے ہیں, پھر آتے ہیں چلے جاتے ہیں. کچھ ہی عرصے کے بعد درخت خشک ہونا شروع ہو جاتا ہے, مرجھانا شروع ہو جاتا ہے, اور ایک وقت آتا ہے پھر خشک ہو جاتا ہے, ایک وقت آتا ہے وہ گر جاتا ہے, پھر اس کی لکڑی بھی جلاتے ہیں, پھر اس کو کام بھی ملا. آج تو سائنس بھی کہتی ہے کہ ہر چیز زندہ ہے, درخت زندہ ہے. آج سائنس بھی کہتی ہے کہ درختوں کے اوپر ہمارے بولوں اور موسیقی کا اور لفظوں کا اور کہکوں کا اور رونے کا بھی اثر ہوتا ہے. ہمارے جذبوں اور ہماری نیتوں کا, ہمارے بولوں کا اثر درختوں میں بھی پڑتا ہے, درختوں میں بھی پڑتا ہے. ہماری زندگی میں کیسے نہ پڑے گا. مجھے بعض اوقات کوئی بندے کہتے ہیں کہ اتنا وظیفہ پڑھ لیا کوئی کام نہیں بنا, دولت نہیں ملی. آج بھی ایک جوان بیٹھا تھا میرے پاس, رو رہا تھا بیٹھا, کہہ رہے جی میں نے بعض اوقات نماز پڑھنا ہی چھوڑ دیتا ہوں کہ میں آپ کے پاس گیا اور یہ تسبیح پڑھی, یہ وظیفہ پڑھا اور تسبیح خانے میں آیا, مجھے کچھ دولت مال کچھ چیزیں نہیں ملی. میں کہتا ہوں اللہ جل شانہ کا نام اتنا مہنگا اور قیمتی ہے, اگر میرے آپ کے دل پہ زبان پہ یہ آ گیا اس سے بڑی کائنات کی دولت نہیں ہے. اور اللہ کا نام جس کو میں اکثر عرض کیا کرتا ہوں, بعض اوقات وہ ناراض ہو کر لقمے نہیں چھینتا سجدے چھین لیتا ہے. لقمے یعنی دولت نہیں چھینتا, مال نہیں چھینتا, اسباب نہیں چھینتا, اقتدار نہیں چھینتا, بڑے برانڈ اور بڑی گاڑیاں اور بڑی سواریاں یہ چیزیں نہیں چھینتا, اپنے نام چھین لیتا ہے اور اپنے نام کی لذت چھین لیتا ہے اور اپنے نام کا شوق چھین لیتا ہے اور اپنے نام کی محبتیں چھین لیتا ہے. ہم کیسے نادان ہیں, ہمیں سمجھ نہیں آتی, اس سے پہلے اللہ کا نام لیتے ہی نہیں تھے. اور اگر اللہ نے کوئی ذریعہ بنایا ہے اپنے نام لینے کا, اس کو کائنات سمجھیں اور اتنی بڑی کائنات سمجھیں کہ شکر ہے مولا تیرا نام میری زبان پہ آ گیا اور اسے آخری دم تک جاری اور ساری رکھنا, یہ نام میری زندگی میں زندہ و تابندہ رہے. میں ایسا نہ ہو یہ نام مجھ سے چھن نہ جائے اور مجھ سے سلب نہ ہو جائے. ہمارے جذبے ہماری زندگی پہ اثر ڈال رہے. ہم کن جذبوں کو دلوں میں لیے لیے اپنی زندگی گزار رہے, کن جذبوں کو لیے لیے زندگی گزار رہے. تسبیح خانہ بھی ایک جذبہ دے رہا ہے انسانیت کے نفع اور فائدے کا, انسانیت کی خیر کا ایک جذبہ دے رہا ہے. یہ کھا لو یہ فائدہ ہوگا, یہ پڑھ لو یہ فائدہ ہوگا, یہ لفظ ہے اس کا یہ فائدہ ہوگا, یہ فائدہ ہوگا. تسبیح خانہ بھی ایک جذبہ دے رہا ہے اور جذبہ بانٹ رہا ہے. اور مجھے بڑی خوشی ہوتی ہے جب لوگ کہتے ہیں کہ پہلے ہمارے دلوں میں یہ جذبہ تھا کہ یہ فلاں گروہ کا ہے, یہ فلاں گروپ کا بندہ ہے, یہ فلاں پارٹی کا, یہ فلاں فرقے کا, یہ فلاں علاقے کا. اب ہمارے دلوں میں یہ ہے نہیں, ایک انسانی بھائی ہے, ایک ایمانی بھائی ہے, سارے کے سارے نان مسلم غیر مسلم یہ سارے ہمارے انسانی بھائی ہیں اور سارے مسلمان ایمانی بھائی ہیں, وہ بھی بھائی ہیں اور یہ بھی بھائی ہیں, وہ بھی بھائی ہیں. ایک صاحب نا بہت زیادہ نفرت کی باتیں کر رہے تھے, مجھے یاد تھا میں نے کہا ویزا لینے کے لیے, وہاں کی شہریت لینے کے لیے تو نے وہاں شادی نہیں کی تھی؟ کی تھی. میں نے کہا وہ تو نے کر لی تھی اور آج تیرے پاس اتنی نفرت ہے. ہمارے جذبے پاکیزہ ہوں اور اس سے جو دولت ملتی ہے, جو رزق ملتا ہے, جو صحت ملتی ہے اور جو اللہ پاک جل شانہ کی رحمت متوجہ ہوتی ہے, ان جذبوں پہ اللہ کا فضل اور کرم نصیب ہوتا ہے. ان جذبوں پہ جب جذبے پاکیزہ ہوں, ہر لمحہ اپنے لیے کیوں کیوں ہو, آج ساری دنیا کے لیے کیوں کیوں ہے, یہ اس نے کیوں کہا, یہ اس نے کیوں لکھا, یہ اس نے کیوں بولا, یہ اس نے کیوں, ساری دنیا کے لیے کیوں کیوں ہے, میرے اپنے دل سے کیوں کیوں نکلے, فلاں لفظ فلاں جگہ میں نے ایسا کیوں سوچا تھا, وہ تو میری سوچ اچھی نہیں تھی, میں نے ایسا کیوں بولا تھا, وہ تو اچھا نہیں تھا. کہتے ہیں پہلے تولو پھر بولو, اگر پہلے کی تول بھول گئے ہو تو بعد میں بھی تولو, بعد میں تول کا کفارہ استغفار اور معافی بھی ہے, بعد میں تول, بعد میں تول. محرم
کے ساتھ ازدواجی زندگی کے لمحات میں ہے اور وہاں کسی غیر محرم کا تصور کر لیا، اگر کسی حکومت اسلامی کسی خلافت کی ہے اور خلیفہ وقت کو پتا چلا تو اس کو وہ کوڑے مارے جو زانی کو مارے جاتے ہیں، صرف جذبہ بدلا ہے، اللہ اکبر، صرف جذبہ بدلا ہے، محرم ہے، محرم بیوی ازدواجی زندگی کے لمحات ہیں، لیکن تصور غیر محرم کا آ گیا اور اسی تصور میں وہ لمحات گزر گئے تو وہی ایک فیصلہ ہوتا ہے، اور وہ قاضی کے لیے یا خلیفہ وقت کے لیے اگر اس کو پتہ چل جائے حکم ہے کہ اب یہ اس قابل ہے کہ اس کو وہ کوڑے مارے جائیں جو اس کو مارے جاتے ہیں جس کو ہم زانی کہتے ہیں، جذبہ ہی تو بدلا ہے، ہمارے جذبے سے فیصلے ہوتے ہیں، بوتل میں مشروب ہے لیکن جذبہ شراب کا ہے اور اسی جذبے سے اس کو پی رہا تو خلیفہ وقت کو پتا چلا تو پتا میں کہ اس کو وہ کوڑے مارے جائیں کہ جو شرابی کو مارے جاتے ہیں، یہ جو شاہین ہے نا میں نے صحراؤں میں دیکھے ہیں شکار کھیلنے والے ہوں، اب تو اس کے ساتھ ایک سم باندھ دیتے ہیں گم نہیں ہوتا، سم ہوتی ایک خاص گم نہیں ہوتا، اس کا مزاج شاہین کا اور شکاری کتے کا، اس کے مزاج میں چیرنا پھاڑنا نوچنا کھانا کھانا، ٹریننگ ایسی دی جاتی ہے، مراحل سے ایسے گزارا جاتا ہے اور ان کو بار 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 تسبیح خانے کا ماحول دیا جاتا ہے بار 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 کہ ان کا جذبہ بدل جاتا ہے، اور ان کے جذبے میں ایک چیز آتی ہے وہ ہے حکم، ان کے جذبے میں ایک چیز آتی ہے وہ ہے حکم، حکم ان کے جذبے میں آتی ایک چیز کہ اب حکم کو ماننا ہے، طبیعت کو توڑنا ہے، دوسرے لفظوں میں شریعت کو نہیں توڑنا طبیعت کو توڑنا ہے، خرگوش کا شکار کھیلتے ہیں، تیتر کا شکار کھیلتے ہیں، تیتر کو بہت اڑاتے ہیں، سات کتا ہوتا ہے، تیتر کا مزاج ہے اڑتے آخر تیتر تھک جاتا ہے، جب تھک جاتا ہے یہ کتا جا کے اس کے اوپر یوں ہاتھ کر کے بیٹھ جاتے اس کو پکڑ لیتا ہے، خود دانت نہیں مارتا حالانکہ تو اس کو چیرنے پھاڑنے والا ہے، اور اسی طرح شاہین اس کو اڑاتا ہے، اس کو اڑاتا ہے یا اس کو پنجوں میں پکڑ کے لا کے مالک کو دے دیتا ہے، وہ اس کو چھری پھیر کے ذبح کرتا ہے، مجھے میں ایک جگہ پڑھ رہا تھا بڑی عجیب بات اچھی لگی، میں کہ شاہین کو جب سدھایا جاتا ہے اس کو ٹریننگ دی جاتی ہے تو اس کو اڑایا جاتا ہے، کبوتر فاختہ تیتر چڑیا وہ اڑائی جاتی ہے یا جا رہی ہے اس کو اس کا استاد حکم دیتا ہے اس کو پکڑ کے لیا، وہ جب جاتا ہے کیونکہ شکار اس کی فطرت میں ہے، بھائی بتاؤ نا ہے صحیح بات ہے، شکار اس کی نہیں شکار اس کی، وہ یہی کچھ کرتے تھے، وہ جو صاحب تھے نا میں جن کے پاس گیا تھا وہ یہی کچھ کرتے تھے، شکار اس کی خدمت میں ہے، ہر تھوڑی دیر کے بعد بندوں کو جگاتے رہتے، میں کہ وہ ٹھیک کرتا تھا، تو شکار اس کی فطرت میں ہے، باقی کئی سونے والے جاگ گئے ہیں، میرے سامنے کوئی کلندر ایسے ہیں سو رہے ہیں، اٹک کہاں مل والی چلے یا یہاں سو رہے ہیں بےچارے، بس وقت ضائع کرنے آئے ہیں، تو شکار ان کی فطرت میں ہے، ان کی فطرت میں ہے، اچھا اس کو وہ چاہ رہا ہوتا ہے، उसका जो महावत कहूं उस्ताद कहूं उसको वापस बुलाता है, आजा हमने शिकार नहीं खेलना, इसको नहीं पकड़ना। अब उसकी फितरत में है वो तो पकड़े नोचे खाए, अगर तो आ जाए वापस, समझ ले ये कामयाब हो गया, ये इस काबिल है कि इससे शिकार लिया जाए, और वो वापस नहीं आया और अपने शिकार पे जाके छपटा और पकड़ के ले आया, मैं ये इस काबिल नहीं, अभी इसकी तरबियत होनी है। यही सब कुछ हमारे में है, अल्लाह ने नफ्स और नफ्स की ख्वाहिशात हमारे साथ लगा दी हैं, सारी तमन्नाएं सारी लज्जतें लगा दी हैं, एक तरफ लज्जत है, एक तरफ हुक्म है, एक तरफ तबीयत है, एक तरफ शरीयत है। अब यही जाके अल्लाह कहते हैं आजा वापस, वापस आ गया, बस अल्लाह कहते हैं इसी का नाम विलायत। कह रहे पहला कदम नफ्स पे, दूसरा कदम जन्नत पे। खत्म, नफ्स से मुराद चाहते, ख्वाहिशें, तबीयतें। हम अपने जज्बे को हर पल पढ़ते रहे पढ़ते रहे, जितने भी फैसले हुए हैं ना, फकीरी के, विलायत के, तवंगरी के, मालदारी के, उरूज के, कमाल के, ये सब फैसले हमेशा जो हुए हैं ये जज्बों पे हुए हैं, जज्बों पे हुए हैं। हमारे जज्बे कैसे हैं और हम किन जज्बों को साथ लेके चल रहे हैं, हम किन जज्बों को साथ लेके चल रहे हैं, हमारे जज्बे कैसे हैं। हमारे जज्बों में फैसले होंगे, फैसले होंगे। मुझे एक साथ तकरीबन 20 साल के बाद मिले, 19 साल के बाद या 20 साल के बाद, मैंने उनके साथ बहुत सारा वक्त गुजारा। मुझे उनकी एक बात याद है, वो तो भूल गए बात करके, मुझे याद है क्योंकि बात मुझे चुभी थी इसलिए याद है। फूल की खुशबू भूल जाती है, कांटे की चुभन नहीं भूलती। कह रहे मैं यहां आया था मुझे ही कांटा लगा था, हालांकि फूल भी बहुत सारे थे, कांटे की चुभन नहीं भूलती। मुझसे कहने लगे मेरी कोशिश होती है कि दूसरों की जेब से निकलवाऊं, और अगर मैं अपनी जेब से कुछ खर्च कर भी जाऊं तो मैं जब तक दूसरे की जेब से उससे ज्यादा कहीं निकलवा ना लो मुझे चैन नहीं आता। ये उन्होंने हंसते हंसते बात कही, ये एक जज्बा है। मैंने 20 साल के बाद इस जज्बे का जो रिजल्ट देखा, मुझे कहने लगे असल में वो हाथ उन्होंने मेरे साथ भी कर लिया था। वह एक मस्जिद बन रही थी, उसका कोई लकड़ी का काम था, तो बड़ी बड़ी लकड़ी के टेम्बर लेने थे, तो मुझसे कहने लगे कि मैं फलां जगह लकड़ी लेनी है, अपनी मर्जी से हमने चिरवाना था आरे से, तो उसकी काम करवाना था। ये बात है 1999 की, 98-99 की, 20 साल तो हो गए तकरीबन। तो मुझसे पैसे लिए और उसके बाद पता चला कि चीज रुपए की थी, उन्होंने मुझसे 5 रुपए ले लिए। जब मैंने उनसे अर्ज किया, मैंने कहा कि हिसाब तो आपने भूल गए हैं। कह रहे नहीं, मैंने ठीक बनाया, बल्कि आपने तो मेरे 19,000 अभी देने हैं। तो मैंने एक साहब को कहा, मैंने कहा 19,000 उसको दे आओ, और 19,000 दे के मैंने वजू किया और नफिल पड़े, मुझे याद है। मैंने कहा मौला कि इसने तेरा घर बना रहा था, तेरे घर के साथ ज्यादती की है, ठीक है तू जान तेरा बंदा जाने, बस मैंने तो उसको छोड़ दिया, तू जान तेरा बंदा जाने। वो कोई ऐसी कोई कजा की लगी बात मुझसे, भी अभी ये पिछले महीने की बात है, मुझसे कहने लगे मुझे कैद से नहीं निकालते, ये अल्फाज हैं, मुझे कैद से निकालें। मैं क्या हुआ, लेकिन जहां हार डालता हूं पूरे 40 लाख का नुकसान होता है, जहां हार डालता हूं पूरे 40 लाख का नुकसान होता है। मैंने कहा 4 को 10 से जरा अपने कितने बनेंगे, मैंने कहा 4 लाख का ऊपर नीचे हुआ था उसी वक्त, मुझे याद है।
4 लाख ऊपर नीचे हुआ था, कोई 97-98 हजार की लकड़ी आई थी और बहुत आई थी, बहुत आई थी, पूरा ट्रक भरा हुआ था। और मुझसे कहने लगे कि 5 लाख और इतने हजार की है। मैंने कहा कैसे हो सकती है, मैंने तो अदा कर दिया। और अब सूरत हाल है, कहते हैं मैंने बकरियों का काम किया, बकरियों में बीमारी, मुर्गियों का काम किया, मुर्गियों में बीमारी, बैरून मुल्क जाके काम किया, वहां घाटा, जिंदगी के हर निजाम में नुकसान ही नुकसान है। और फिर कहने लगे जब से आपने मुझे छोड़ा है ना, मुझे गुनाह और बीमारियों ने लपेट में ले लिया है। वो किस सहाबी ने बद्दुआ की थी कि या अल्लाह इसको फितने, इसकी उम्र बड़ी कर दे, एक इसको फक्र इसका बढ़ा दे, दूसरा तीसरा इसको फितनों में मुबतला कर दे। किस तरह दुआ की थी? साद बिन अबी वक्कास रजी अल्लाह ताला, अल्लाह इसको फितनों में मुबतला कर दे। उसका जज्बा यही था, उस जज्बे का अंजाम यह है कि 20 साल के बाद मैंने उसके साथ कुछ वक्त गुजारा और मैंने उसको जी भर के खिलाया पिलाया, हदीये दिए। मैंने कहा मौला मैंने तेरे ऊपर मामला छोड़ा था, मैंने इसके साथ तो मामला वही करना है जो पहले किया था, अच्छे से अच्छा, लेकिन अल्लाह के साथ उसका मामला, अल्लाह ने क्या किया, हर चीज खत्म हो गई, हर चीज लुट गई, तो वो खाली हो गया। मैंने अपने एक साथी को कहा कि इनको बता इन्होंने जाना है ट्रेन पे। उसने मुझे बताया आके कि जब हम स्टेशन पे गए, वो दो अफराद थे, मुझसे कहने लगे किराया इनसे लेना, मैं ना दूं, मैं चुप करके पेशाब करने के बहाने जाऊंगा लाहौर स्टेशन पे और किसी सस्ती सी गाड़ी पे इकोनॉमी में कराना, बस कोई बात नहीं, घंटा दो घंटे ऊपर नीचे पहुंचा देगी। अब वो कहे कि किराया ये दे, ये कहे ये, आखिर ये बंदा यूं गुम हो गया। और उसने कहा कि जी किराया जल्दी करें, टिकटें लेनी है, किराया उससे दिलवाया। नियतों का असर जिंदगी पे है और अल्लाह नस्लों को खोखला कर देता है, नस्लों को खोखला कर देता है। हर पल अपने अपने जज्बे को पढ़ते रहें। अगर हमारा जज्बा इंसानियत के लिए खैर खाही का हुआ, अल्लाह के हां हम दौलत, इज्जत, सेहत, खुशियां, खुशहालियां बढ़ाते चले जाएंगे। एक जज्बा यह है कि मैंने मेहनत की है, मैंने मेहनत की है, तुझे क्यों दूं, ये डायरी तो मैंने लिखी है, तू मेरी डायरी देख के डायरियां क्यों लिखता है। एक जज्बा यह है, और एक जज्बा यह नहीं, आ मेरी जात से तुझे नफा पहुंचता है, ये ले मैं तुझे नफा देता हूं। और फिर नफा देने के बाद उसको यूं भी नहीं देखना कि मैंने तुझ पे एहसान किया, आप मुझ पे शुक्रिया अदा कर, नहीं, नेकी कर और भूल जा। एक जज्बा यह है कि मैंने मेहनत की है। मैंने एक बंदे से एक वजीफा पूछा, मैंने कहा क्या पढ़ते हैं, मैंने मेहनत की है, मैं तुझे दे दूं, मैं नहीं देता। कुदरत का निजाम 2006 में अबकरी निकला और रब की करीमी, अबकी करीमी, मैं इसी एतवार के दिन कुछ दोस्तों को लेकर बैठा हुआ था जो अबकरी के इब्तदाई। एक दोस्त को फोन किया, कहने लगे मैं अपनी फैमिली को लेकर इस्लामाबाद गया हुआ था, मैं कलर कहार की पहाड़ियों से नीचे उतर रहा हूं। मैंने कहा आ जाओ मेरे साथ बैठो, कुछ चाय पिए कोई। फिर मैंने उन दोस्तों को कबाब खिलाए, खाने खिलाए, चाय पिलाई, ऐसे बुला लिया। मेरे जी में आया कि उन पुरानों को बुला लो, उनकी मेहरबानी, कुछ सारे काम छोड़ के आ गए, बड़े खुश हुए और मेरे साथ कहने लगे कि आपके साथ तस्वीरें भी बनानी है। बड़ा सा होगा, यार थे पुराने कोई 97 से 7, कोई 96 से 7, कोई 98 से 7। में अबकरी निकला जून में, शाने करीमी के अल्लाह ने अबकरी को इज्जत और वकार और सरबलंदी अता की और अल्लाह ने उसको कहां पहुंचा दी। اردو رسائل، اخبارات اور ڈائجسٹ میں آج تک اتنی تعداد میں کوئی رسالہ نہیں پہنچا، یہ میں نہیں کہہ رہا، وہ کہہ رہے ہیں جو اس دنیا کو چھاپتے چھپاتے ہیں، نہیں چھپا آج تک۔ ایک سال میرے پاس آئے، ملاقات کر کے کتنی دیر سے ٹوکن لیا، کتنی مشکل سے ٹوکن لیا، کیسے کیا، میرے پاس آئے، میں انہیں پہچان لیا۔ جنہوں نے مجھے کہا تھا میں اپنی محنت تجھے دے دوں، بڑی محنت سے میں نے حاصل کیا، ان کے پاس کاغذ لکھا ہوا تھا، جی فلاں ابکری میں یہ وظیفہ آیا، آپ نے فلاں درس میں یہ وظیفہ پڑھا، ان کی اجازت چاہیے۔ میں کہ جی اجازت ہے، اجازت ہے۔ جب وہ جانے لگے میں نے کہا اگر میں بھی کہوں کہ میں اپنی ساری محنت تجھے دے دوں، راج تو اجازت نہ دیتا۔ لیکن سمجھا نہیں ہے، میں نے کہا آپ کی میری ملاقات ہوئی تھی فلاں جگہ پہ، یاد ہے، اور آپ نے ایک وظیفہ بتایا تھا، اور میں نے اس کو کہا وہ کیسے وظیفہ ہے، تو آپ نے یہ لفظ کہا تھا۔ میں نے کہا فرق اتنا ہوا کہ اللہ نے مجھے یہ جذبہ دے دیا، میں اپنے جذبے کے بارے میں، کوئی مخلص تو مرنے سے پہلے کہہ نہیں سکتا اپنے آپ کو، یہ جذبہ دے دیا کہ میں نے انسانیت کو جو میرے پاس تھا وہ بانٹنا شروع کر دیا، تیرے پاس ایک ہی تھا تو نے اس کو دبا کے رکھا، ایک ہی تھا۔ میں اس دن میں گیا حویلی میں، نا مرغی نے بچے نکالے ہوئے ہیں، میں نے کہا اس کو، حویلی کے جو ہمارے استاد جی ہیں، استاد جی کو کہا، میں نے کہا استاد جی وہ ٹوکرے کے نیچے بچے تھی، مرغی تھی، میں نے دیکھا، میں نے کہا ایک بچہ ہی نہیں ہے، اس نے جو اٹھایا سارے پروں کے اندر چھپے ہوئے تھے، اور وہ بچہ ایک ہی نہیں ہے، اور تو نے آج تک اپنے پروں کے نیچے سب چھپایا، اور ہمارے پروں میں جو کچھ تھا وہ انسانیت کو بانٹنے کی کوشش کی، دعویٰ تو نہیں کر سکتے، کوشش کی کہ مخلوق کو نفع ملے۔ اور آج تو کتنے سالوں کے بعد مجھے کہتا ہے کہ اس چیز کی بھی اجازت دے دیں، اس کی بھی اجازت دے دیں، اس کی بھی اجازت دے۔ یاد رکھیے گا، نفع دینے کا جذبہ جس کو بھی ہوگا اللہ اس کو بڑھائے گا، پھلائے گا، پھلائے گا، اللہ اس کو تقدیروں میں، عزتوں میں، برکتوں میں آگے بڑھائے گا، آگے بڑھائے گا، یہ اس کا نظام ہے، اس کا نظام ہے۔ جس کے مزاج میں ہوگا کہ میں انسانیت کو نفع دے دوں اور انسانیت کے لیے نفع مند بن جاؤں، اللہ اس کی نسلوں میں برکتیں دے گا، اللہ اس کی نسلوں میں خیریں دے گا، یہ اس کی شان کریمی ہے۔ کچھ بھی نہیں ہے، آپ ہسپتال میں گئے، جیسے میں نے عرض کیا، آپ کچھ نہیں کر سکتے، ہسپتال والوں کے لیے صرف خیر خواہی کا جذبہ ہو، ہسپتال والوں کے لیے صرف خیر خواہی کا جذبہ ہو، ہسپتال والوں کے لیے صرف خیر خواہی کا جذبہ ہو، یا اللہ ان کی مصیبتیں، ان کی پریشانیاں، ان کے دکھ دور کر دے، اللہ ان کے مسائل حل کر دے، یہی جذبہ ہے۔ یہ جو سلام کرتا ہوا جا رہا ہے بندہ، یہ اصل میں ایک جذبے کو پھیلاتا ہوا جا رہا ہے کہ آپ پہ سلامتی ہو، کوئی بجلی نہ ٹوٹے، کوئی تار نہ ٹوٹے، کوئی مصیبت نہ ٹوٹے، کوئی مسئلہ نہ ہو۔ یہ ہمارے یہاں یہ تسبیح خانہ بن رہا تھا، اس کی چھت پڑ رہی تھی، اوپر سے ایک تار ٹوٹی، موٹی تار 11 کے، ایک تن ٹوٹی، کوئی ٹرک لگا، کوئی چیز لگی، تسبیح خانے کی چھت پڑ رہی تھی، میرے دو ساتھی یہ دونوں قریب بیٹھے ہیں، دونوں کھڑے ہوئے تھے، ان کے درمیان میں آ کے تار گری، اور اتنی گری کہ کنکریٹ کی جو تھی نا گلی، اس میں بھی نشان پڑ گیا، یعنی گلی میں نشان پڑ گیا، اس تار نے نشان چھوڑا، اتنی اس میں بجلی تھی۔ اور یہ میرے دونوں ساتھی کھڑے ہوئے تھے، شان کریمی نے ان کی حفاظت فرمائی۔ اللہ پاک نے فرمایا کہ تسبیح خانہ کسی جذبے کے تحت بن رہا، اور یہ ایک جذبہ پھیلائے گا اللہ کے فضل سے، اور جس جذبے کا مقصد انسانیت کی خیر ہے۔ میرا ساتھی بلیوں کا لنگر لاتا ہے، ہمارا جو کاغذ ہے نا، کاغذ یا رسالے میں چھپتا ہے، اس کی بڑی بڑی ریلیں ہوتی ہیں، और आरे से ये कागज कटता है, ये लकड़ी वाला जैसे आरा होता है इस तरह एक आरे से कागज कटता है। वो कहता है मैं खड़ा हुआ था सामने और आरा आरे की वो छुरी, वो जो क्या होती ब्लेड, वो टूटा और इसके सर पे आया। और वो इतना तेज होता है वो हर चीज को काट के रख देता है। और वो सर पे आया और वो छोटा सा पांव पे निशान छोड़ के चला गया। मुझे उसने निशान दिखाया, मैंने कहा जो तो बिलियों को लंगर डालता है उनकी दुआओं ने तुझे बचा दिया। आज मुझे मेरे साथी ने एक पोस्ट दिखाई, मैं बड़ा हैरान हुआ। वो क्या थी? मुझे बड़ी खुशी हुई और मुझे मेरी बातों का एक मजीद तकवीयत मिली, हवाला मिल गया। तुर्की के कुछ लोग हैं गंदम बर्फ में गंदम फैला रहे हैं, ऐसे फेंक रहे हैं, और नीचे लिखा हुआ था कि हजरत उमर रजी अल्लाह तआला अन्हु का फरमान था कि सर्दी के मौसम में आप दाने वगैरह डाल दिया करो, ताकि अल्लाह की मखलूक को, मैं नहीं कहता कि उमर की नगरी में कोई बेजबान भी भूखा मर जाए। कहा आज भी तुर्की में वो अदा मौजूद है कि जब बर्फ हो जाती है हर तरफ और बेजबानों को खाने को कुछ नहीं मिलता, तो तुर्की के लोग बर्फ के ऊपर खाने पीने की चीजें फैलाते हैं। कि उमर रजी अल्लाह तआला फरमाते हैं कि मेरी नगरी में कोई बेजुबान भूखा ना रहे। क्यों फरमाया? कि दरियाए दजला या फरात के किनारे कोई कुत्ता भी अगर प्यासा मर गया तो फरमाते थे उमर रजी अल्लाह तआला ना हो कि उमर तुझसे पूछोगे। ये एक जज्बा है, बस जज्बा है जिस जज्बे को लेके हम चल रहे हैं, और उस जज्बे पे अल्लाह आने वाले हादसात, फिर तारे टूटती हैं, तारे और वो तारे जो मोहल्लों को सप्लाइयां दे रही हैं, और जिस तारों को लगने से इंसान दोहरा हो जाता है, चल जाता है, खत्म हो जाता है, वो तारे सामने जमीनों पे निशान और गढ़े कर देती हैं। लेकिन अल्लाह हिफाजत का निजाम दिखाता है कि मेरे जज्बों को सच्चा लेके चलना, फिर ऐसी सच्ची मददों के वादे भी दूंगा और मददें दिखाऊंगा भी सही, ऐसी सच्ची मददें दिखाऊंगा, ऐसे सच्चे निजाम को मैं तुम्हें दिखाऊंगा। फैसला तुम करो कि तुम्हारा जज्बा क्या है। ऐसे सच्चे वादे और सच्ची दुनिया मैं तुम्हें बताऊंगा और दिखाऊंगा। हमारे फैसले क्या हैं? इसलिए फरमाया एक वो खाना है जो बिन मांगे मेहमान नवाजी का खाना है, एक वो खाना है जो होटल का खाना है, उस खाने और उस खाने में जमीन आसमान का फर्क है। जो मेहमान नवाजी का खाना जिसमें उसका जज्बा खिलाने का है, कुछ लेने का नहीं है, उस खाने और जिस खाने में यह हो कि इसका इतना बिल बनेगा, उसमें और उसमें बड़ा फर्क है, बहुत ज्यादा फर्क है, हद से ज्यादा फर्क है। और एक वो खाना है कि जाके मुसल्लत हो जाए, और एक वो खाना हो कि खाने वाला कहे सुभान अल्लाह, इन्होंने मेरा खाना खा लिया, इनकी मेहरबानी है, और इनके खाने खाने से मुझे बरकत होगी। इसमें जो फैसले बरकतों और खैरों के होते हैं वो किसी और चीज में नहीं होते। रब बड़ा करीम है, अल्लाह अंदर के जज्बों को पढ़ता है। तस्बीह खाना ये जज्बा बना रहा, तस्बीह खाना इस जज्बे को अंदर 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 पानी दे रहा, अंदर अंदर पानी दे रहा कि हमें इंसानियत के लिए सोचना है और इंसानियत का भला चाहना है, और हर पल अपने जज्बों पे नजर रखनी है, कहीं मैं जज्बों के खोट में मुब्तला ना हो जाऊं। मेरे वाले साहब रहमतुल्लाह अलैह ने मुझे एक बंदा मिलवाया, दो भाई थे, फौत हो गए, अल्लाह उनके दर्जे बुलंद करे। वाले साहब अपनी तालीम आगे बढ़ाना चाहते थे, अचानक दादा रहमतुल्लाह अलैह फौत हो गए, फिर तालीम छोड़ दी। बहुत उस दौर की भी बहुत आला डिग्री ली थी, लेकिन वो सारा कुछ छोड़ दिया और फिर अपने तिजारत में کیونکہ میرے دادا کی تجارت زمیندارا بھی تھا باغات اور تجارت بھی تھی، اس پہ لگ گیا. مجھے وہ بندے دکھائے اور نصیحت کی. وہ اور ایک بات بھی کہی کہ ان کی بیویاں روٹ جاتی ہیں، پھر ان کے جو ہے وہ سسرال والے، دونوں بہنیں تھیں، پیسے لیتے ہیں اور پھر کہتے ہیں اتنا عرصہ ہم نے ان کو روٹی کھلائی تھی تو اس کے پیسے دو، تو لہٰذا وہ پیسے دے کے پھر بیویوں کو لے آتے ہیں. یہ اچھا ان کے بارے میں دکھایا، میں ان کا نام نہیں لیتا. وہ ہمیشہ تول میں نقصان دیتے تھے، تول میں. ان کو تولنے کا ایک ایسا فن آتا تھا، ہر تول میں آدھا کلو کلو، ہر تول میں آدھا کلو کلو، بہترین فن آتا تھا ان کو. میں نے ان کا کاروبار دیکھا اور پھر میں بڑا ہو گیا اور وہ مر گئے دونوں بھائی. بہت کالے کالے تھے، بہت کالے تھے. ان کی نسلیں بھی اب ایسی ہیں، ایسی اللہ نے بنایا. ان کا بیٹا، اس دن میں جا رہا تھا، میں ٹھہر گیا. میں نے کہا تو فلاں کا بیٹا ہے؟ یعنی ہاں، میں کہہ رہا میں جانتا ہوں، تیرا نام حکیم طارق نہیں ہے؟ میں کہا ہاں. میں کہنے لگے بڑا مشہور ہو گیا تو؟ میں نے کہا ہاں مشہور ہو گیا. کہنے لگا سنا تو ملتا نہیں، ایسی مجھے ایسی کہہ رہا تھا، تو طلاق سے بات کر رہا تھا. کہہ رہے سنا تو ملتا ہی نہیں. میں نے کہا ایسی ہے. کہنے لگا سونا تو بڑا پراؤڈ ہے. میں نے کہا لوگ ایسے کہتے ہیں. اچھا اس نے پہلے، میں نے کہا اس کی آگ ختم ہو اندر کی تو میں اپنی بات کروں، پہلے اپنی اوجھڑی ساری صاف کرے. اس نے دو چار ایسی باتیں بھی کہہ دی. میں نے کہا کیا حال ہے، کاروبار کیسا ہے؟ اس نے ساری اپنی آگ نکال دی نا. مجھے کہنے لگا بھائی جان بڑا مندا ہے. اچھا میں نے کہا اللہ تیری برکت دے گا. تو میں نے اس کا نام لیا، نام نہیں لیتا. میں نے کہا آپ کے والد صاحب مجھے یاد ہیں، آپ کا چچا بھی یاد ہے، فلاں جگہ دکانیں ہوتی تھیں آپ حضرات کی. اور ہاں میں نے کہا کیسے کوئی گاڑی، کوئی پلاٹ بنائے، کوئی دولت بنائے؟ مجھے کہنے لگے کہ بھائی جان کیسی بات کر رہے ہیں، گھر کی روٹی پوری ہو جائے بڑی بات. تو اس نے یہ بات کی نا، میری آہ نکلی. یہ پلاٹ گاڑی جان بوجھ کے میں نے کہی، آہ نکلی کہ جذبوں کا زندگیوں پہ کیا اثر ہے. تول کا کھوٹ تھا اس بندے کے اندر، دونوں بھائیوں کے اندر تول کا کھوٹ تھا. نسلوں کے لیے فقر چھوڑ کے چلا گیا، نسلوں کے لیے غریبی چھوڑ کے چلا گیا، نسلوں کے لیے. میرے پاس ایک صاحب آئے، میں گھر میں بیٹھتا تھا، وہاں آئے. مجھ سے کہنے لگے آپ نے ایک مشروب کوئس سنا ہوگا، ایک نکلا تھا، بڑی مشہوری ہوئی تھی، اور کہا کہ میں اس کا آنر ہوں، کراچی سے آیا ہوں، مالک ہوں. بس اس کے اندر وہ نہیں تھا جو تھا، ہم نے بیان کیا اور پھر وہ ختم ہو گیا. ہمارے ایک دوست ہیں سلمان خان، مجھے کہتے ہیں کہ میں فلاں، میں نام نہیں لیتا، فلاں ادارے کے ساتھ کام کر رہا ہوں، ان کی ایک پروڈکٹ ہے، ان کی ایک چیز ہے، وہ میں اس کو مارکیٹ میں اس کا تعارف کراتا ہوں، اندر کچھ نہیں ہوتا. پھر دو تین ماہ کے بعد اس کا نیا نام بدل کے پھر اس کو اسی کو پھر بیچتے ہیں، کیونکہ پہلی چیز تو ختم ہو چکی تھی اور وہ ختم ہو گئے. ہمارے جذبے عرشوں پہ فیصلے کرواتے ہیں. وہ چھوٹی سی دکان لیے بیٹھا ہوا تھا، پہلے اس نے مجھے جی بھر کے لتاڑا، جی بھر کے کر کے پھر میں نے اس کو وظیفہ بتایا. میں نے کہا تو نے تو یہ میرے ساتھ کیا، اب میں تجھے کیا دوں؟ جو تجھ سے توڑے تو اس سے جوڑ، جو تجھے محروم کرے تو اسے عطا کر، جو تجھ پہ ظلم کرے تو اسے معاف کر. میں کوئی اتنا بڑا حاکم ٹائی نہیں ہوں، نہ میرے پاس کوئی اتنا بڑا حوصلہ اور صبر ہے. लेकिन कभी कभी हातिम तय बन जाता हूं, इतना बड़ा नहीं हूं मैं, बिल्कुल नहीं। मैंने उसको एक कहा 129 दफा सूरत कौसर पढ़ ले। मैंने अपनी थैली निकाली, मैंने कहा यह थैली में से अल्लाह तुझे वो देगा कभी सोचा नहीं होगा, 129 दफा सूरत कौसर पढ़ ले। अच्छा, कहने लगा यह थैली कहां से मिलेगी? मैंने कहा खुद सी ले, 10-20 रुपए के मिल जाती, मरना मैं पहुंचवा दूंगा। और मैंने उसको थैली पहुंचवाई, थैली 129 दफा सुबह शाम सूरत कौसर पढ़ ऐसे के गिड़गिड़ा के, भिखारी बन के, मोहताज बन के, साइल बन के, हर दफा बिस्मिल्लाह रहमान रहीम साथ पढ़, और अब तुझे दौलत, इज्जत, बरकत, सेहत, खुशियां, खुशहालियां, और थैली थैली खाली नहीं होगी, रब इसमें डालता ही जाएगा अपने गैब के खजाने से। सच पूछे, मैं उसके दुकान पे जितनी देर खड़ा रहा, और मैंने एक नियत की, मैं कहा मौला तू जानता है इनके वालिद और मेरे वालिद का ताल्लुक था, उनकी जिंदगी में कमी खोट टोल अपनी जगह पे, मैं तो अपने वालिद की सिला रहमी पे मैं आया हूं और खड़ा हूं बस, और सिला रहमी से उम्र बढ़ जाती है, और सिला रहमी से रिस्क बढ़ जाता है, और सिला रहमी से अल्लाह बुरी मौत से बचाता है। सारी जिंदगी बेचारा इसी खोट में रहा, और खोट ने नस्लों को फक्र दिया, नस्लों से बरकत अल्लाह ने उठा ली, वो कसरत की तलाश में रहा, कसरत तो न मिल सकी, कसरत तो खत्म हो जाती है, कुत्ती कितने बच्चे देती है और बकरी कितने बच्चे देती है, कुत्ती के बच्चे तो खत्म हो जाते हैं। उस दिन में एक छोटा छोटा खूबसूरत सा बच्चा सड़क में मरा हुआ था, मैंने तो सड़क के किनारे किसी बकरी को मरा हुआ तो नहीं देखा। मैं सफर करता हूं 400 किलोमीटर, 500 किलोमीटर, 900 किलोमीटर, 1700 किलोमीटर सड़क पे सफर किए मैंने, मैंने कुत्ते ही कुत्ते मरे देखे, मैंने कभी बकरी नहीं देखी, भेड़ नहीं देखी। आपने कभी देखी हो तुम पता नहीं। अल्लाह बरकत को पालता है, अल्लाह बरकत को पानी देता है, अल्लाह बरकत को बढ़ाता है, और जिसके अंदर हमारा जज्बा सच्चा होता है अल्लाह उसको बढ़ा के दिखाता है, और नस्लों को खिलाता है, और नस्लों को पिलाता है, और नस्लों को पहनाता है, और नस्लों को अल्लाह इज्जतें देता है। ये उस वक्त होता है जब हमारा जज्बा सच्चा हो और हमारे जज्बे में खोट ना हो। 400,000 हदीसें मैंने जमा की, उनमें 4 हदीसों को मैंने चुना, और उसमें से जो पहली हदीस है वो है इन्नमल आमालु बिन्नियात, तेरे अमलों का दारोमदार तेरी नियतों पर है, कि तेरा जज्बा क्या है और तेरी नियत क्या है और तू क्या चाहता है। मैं दुकान पे खड़ा था, मुझे चाचा याद आया, वो बाबा, उसको हम चाचा कहते थे, कैसा हमारे, हम भी कैसे दीवाने निकले कि लफ्जों से अपने अपने मनसब रुतबू को हमने गिरा दिया, लफ्जों से चाचे को चाचू कह दिया, नानू को नानू कह दिया, लफ्जों से रुतबे गिरा दिए हमने, जो पहले लफ्जों से रुतबों का वकार था वो हमने गिरा दिया। उस दिन मैं घर गया तो एक बच्चा अपनी मां को अम्मा कह रहा था, उसका वालिद कहने लगा इसके कजन वगैरह इसको पेंडू कहते हैं। मैंने कहा जो इस अम्मा लफ्ज कहने में शनासाई और उल्फत और मोहब्बत और प्यार और अदब है वो किसी लफ्ज में है ही नहीं। मैंने कहा हम भी सारी जिंदगी अम्मा ही कहते थे, अम्मी ठीक है, कोई गुनाह तो नहीं कहना, मम डैड ठीक ठीक है, कोई गुनाह नहीं, किसी कल्चर में ये चीज है,
ہم اس کو نفی نہیں کر رہے ہیں، لیکن ہم اپنے مشرقی ایک طرز بیان کر رہے ہیں، ہمارے مشرق میں اور ہمارے وسیب میں، ہمارے اس زندگی کے اتار چڑھاؤ یا نظام میں اماں کی اگر لفظ کہیں تو اس میں مٹھاس بھی ہے، اس میں الفت بھی ہے، اس میں محبت بھی ہے. میں اپنے بیٹوں کو ایک چیز یاد کروا رہا ہوں، ایک اللہ والے کی پیشین گوئی، ان کو دو میں نے یاد کرا لی ہیں، 11 پیشین گوئیاں ہیں، دو یاد کرا لی ہیں، دو آپ کو بھی کرا دوں. میں نے ان کو یاد کرایا کہ وہ کیا وقت ہوگا، وہ کیا وقت ہوگا، یہ صدیوں پرانی پیشین گوئی ہے، وہ کیا وقت ہوگا جب عورت لکڑی سے روٹی پکائے گی، ہاتھ سے نہیں پکائے گی، چکلا بیلنا. اور وہ دوسری پیشین گوئی ہے کہ وہ کیا وقت ہوگا جب عورت کہے گی باہر سے جا کے لے آ، خود بھی کھا مجھے بھی کھلا، فاسٹ فوڈ، لفافے شاپر بھرے ہوئے، ہوم ڈلیوری، خود بھی کھا اور مجھے بھی کھلا. ہمارے ایک ساتھی ہیں عرفان صاحب، وہ مجھے کہنے لگے کہ جب ہم میاں بیوی وہاں گئے اور میری بیوی نے وہاں پراٹھے پکائے، روٹیاں پکائیں، تو کہنے لگے کہ وہ امریکہ میں جب گئے وہ حیران ہوئے، بڑے خوش ہو کے کھاتے تھے کہ بڑے عرصے کے بعد کوئی ہاتھ سے کسی نے روٹی پکا کے دی ہے. ہم اپنے ہر پل اپنے جذبے کو پڑھتے رہے اور انہی جذبوں سے نسلیں مالدار ہو جاتی ہیں، ورنہ انہی جذبوں سے نسلوں میں فقر اور غربت آ جاتی ہے اور نسلوں میں فقیری چھا جاتی ہے. میں اس کو دیکھ رہا تھا، ایک تیرا چاچا تھا، ایک تو تیرا والد تھا، میں دونوں کو جانتا تھا. اور ہمارا جو سکول تھا، سکول کے گھر کے آگے سے میں ہمیشہ گزر کے جاتا تھا، ان کا گھر سکول کے رستے میں تھا، جہاں میں ٹاٹ پہ بیٹھ کے، میں ٹاٹ پھٹا ہوا بھی ہوتا تھا اور تختی پہ بیٹھ کے لکھتا تھا، اور دوات ہوتی تھی اور اس میں سیاہی ڈالتے تھے اور وہ پڑھتے تھے. اس دن اپنے استاد صاحب کے پاس گیا، 1933 میں ان کی، پانی پت کے بڑے بزرگوں میں سے ہیں، قاری ہیں پانی پت کے، وہ استاد تھے میرے سکول کے. میں گیا تو مجھ سے فرمانے لگے، میں تجھے کہتا طارق ایسے سہم جاتا تھا، تو ایسے ڈر جاتا تھا. کہنے لگا سنا ہے بڑی شہرت ہو گئی ہے. میں کہ جی بس وہ آپ کا سہم جانا ڈرنا. استاد جی مارتے بھی تھے، کہتے تھے درخت سے تازہ چھڑی توڑ کے لے آؤ، پانی پت والے سنا ہے مارتے بہت ہیں استاد، وہ تازہ چھڑی لے کے پھر یہ ہاتھ ایسے پکڑ لیتے تھے تاکہ چھڑوا نہ سکے. تو بچے استاد جی یقیناً جو 1933 میں پیدا ہوئے ہیں استاد جی آج بھی صحت یاب ہیں، بالکل ہم نے کوئی سہارا نہیں دیا، بالکل صحت یاب. اور میں اب بھی استاد جی کو 5 میل اگر چلواتا جاتا تو استاد جی فٹ فاٹ تھے، ایسے صحت مند ہیں، نہایت تقوی والے. میرے استاد، میرے والد رحمت اللہ کے استاد مولانا عبداللہ صاحب رحمت اللہ کے مجھے الفاظ یاد ہے، میں زندگی میں صرف اس ایک بندے سے ملا ہوں جس نے آج تک غیبت نہیں کی، عبدالعلیم شاہ صاحب، آل رسول ہیں جن کے بات کر رہا ہوں، قاری عبدالعلیم شاہ صاحب، وہ میرے 6ٹی تک کے استاد تھے. ہاتھ پھر پکڑ لیا، پھر جب تک استاد جی کا دل نہیں پاس میں چھوڑتے تھے، اور چھڑی بھی تازہ منگواتے تھے، تازہ تو لگتی ہے بہت زیادہ. میں ان کے سامنے بیٹھا تھا، ان کی جوتیاں میں نے اٹھا کے سیدھی کی، اور پھر وہ ہاتھ میں نے چہرے پہ پھیر دی. انہی کی جوتیوں کے صدقے تو یہاں تک بیٹھا. بڑے تقوی والے، یعنی جن کے بارے میں اتنی بڑی ہستی یہ بات کہہ رہی ہے کہ میں نے پوری زندگی میں ایک شخص دیکھا ہے جس کو میں نے کبھی غیبت کرتے نہیں دیکھا. کیا بات ہے! اس دن میں نے بچوں کو ملوانے گیا، ٹوپیز میں نے بچوں کے اتار کے میں نے کہا استاد جی ان کے سر پہ ہاتھ پھیرے،
हमारे जज्बों का हमारी जिंदगी में असर पड़ता है। अपने पल पल में अपने जज्बे को पढ़ते रहे, और ये जज्बा कोई ऐसी अजीब चीज है, एक पल में बदल जाता है। जिसको मौलाना अब्दुल अजीज द्वाजो रहमतुल्लाह अलैह, मैं उनकी कब्र पे टंडू आदम गया, बड़े मुहद्दिस थे, अल्लाह वाले थे और बहुत बड़ी हस्ती के खलीफा थे। मौलाना अब्दुल अजीज द्वाजो रहमतुल्लाह अलैह फरमाते थे कि रोटी के तवे पे जलते वक्त लगता है, इंसान की नीयत के बदलते वक्त नहीं लगता। रोटी के तवे पे जलते वक्त लगता है, इंसान की नीयत के बदलते वक्त नहीं लगता। अब मैं जो उसको 129 सफा सूरत कौसर बता के आया था, क्या उसको फायदा देगी वो चीज? है कैसे ना देगी? उसका करीम का कलाम है और उसके कलाम का कमाल है, फायदा ही देगी। मैं उसको 129 सूरत कौसर दे के आया, मैं जब पढ़ता रहा, मैंने तो आज तक जिसको दी हो उसकी, मुझे तो कई लोगों ने कहा अब काम थैली से थैले पे आ गया है, थैली से थैले पे आ गया, और वाकई थैले पे आ जाता है। जिन लोगों ने पढ़ा है मुझे बताते हैं कि 129 बार सूरत कौसर अवल आखिर दुरूद पाक 3 बार 5 बार 7 बार, और किसी ने एहतमाम से पढ़ा हो, 2-4 दिन पढ़ के 2-4 महीने पढ़ के छोड़ ना दिया हो, ये ना एहतमाम से पढ़ा हो और रब ने उसको दौलत इज्जत और बरकत और थैली को में से ना दिया हो, फिर वो कहां से आएगा, कैसे आएगा, किस तरह आएगा, वो जाने, उसका काम जाने। अल्लाह मक्फी ना हो बीमा शेत बीमन शेत तो शेत, इसका माना पता क्या है? दरवाजा खटखटाया, उन्हें कहा आइए क्या हाल है? उसने कहा भाई इतने पैसों की जरूरत है, जैसे दे, जहां से दे, जिस तरह दे, मुझे पता नहीं, मुझे दे दे। ये इसी का माना ऐसे है, अल्लाहुम्मा अक्फिना हु बिमा शेता बिमन शेता व कैफा शेता, जैसे कर तैसे कर, मुझे पता नहीं, मुझे दे। यकीन जानिए थैली तो ऐसी ही है, थैली से थैले पे कम पहुंच जाता है। कुछ थैले वाले बैठे हैं सिर्फ हाथ खड़ा करें, थैले वाले, थैली वाले नहीं, थैले वाले, हाथ फिर ऊंचा खड़ा करें, थैले वाले, हाँ है थैले वाले हैं। मेरा गुमान यह है कि वालिद तो सारी उम्र सफेद पोशी में मर गया और नस्लें भी इसी गुर्बत में जिंदगी गुजार रही। अगर ये बंदा करेगा, ये सूरत कौसर का नूर जब आएगा, जहां इसके अंदर से जुल्मतें हटेंगी बदनीयती की, वहां खुद ये नूर इसके दिल को बेहतर नीयत भी देगा और फिर इस नूर की वजह से बरकत भी आएगी। कुरान का नूर है और ये सूरत कौसर का जो नुजूल है ये मुशरकीन और कुफार के तानों पे आया था। उन्होंने ताने दिए थे मेरे आका को कि आपका बेटा नहीं है, और मेरे रब का निजाम था, मेरे रब ने अपने हबीब के लिए किसी उस्ताद का इंतखाब नहीं किया और अपने हबीब को कोई दुनिया के उलूम पढ़ाए लिखाए नहीं है। अगर दुनिया के उलूम पढ़ाए लिखाए होते तो कह लगे पढ़े लिखे आदमी है, खुद ही कुरान बना के पेश कर दिए। मुशरिकीन ये इल्जाम लगाते थे, उसके बावजूद भी लगाते थे, हत्ता कि अल्लाह के हबीब ने एक दफा एक शेर, एक अरब के तो घुटियों में शेर था, शेर आपने कहा तो हजरत सिद्दीक अकबर रज़ी अल्लाह तआला ने अदब से डरते डरते अर्ज किया कि या रसूल अल्लाह इस शेर के वजन में कमी है, यानी शेर शेरी एतबार से उसी पैमाने पर नहीं उतरता, उसकी इस्लाह की। और ये उम्मत को बताना था कि तुम कहो कि मेरे हबीब तो एक शेर भी नहीं कह सकते, ये कलाम जो कुछ भी है, वमा यन अनिल हवा इन हुआ इल्ला वहये युहा, ये तुम ना समझना जो कुछ भी मिला है ये सब वही है, ये सब वही है। मेरे महबूब का तो मुस्कुराहट भी अपनी मर्जी से नहीं, आपका जलाल भी अपनी मर्जी से नहीं, आपका कमाल जो कुछ भी है वो तो हम देते हैं और वहां निजाम चलता है। और सब वही है।
ये सूरत कौसर फिर अल्लाह पाक ने उतारी, मुशरिकीन ने ताने दिए, मैं इन्ना आतोइना, हमने आपको कौसर दिया, और कौसर के प्याला पिए बगैर दुनिया में किसी बंदे को, जन्नत में किसी बंदे को, आखरत में किसी बंदे की प्यास बुझ नहीं सकती। जैसे वहां प्यास बुझा देगी सूरत कौसर, यहां भी रिस्क की कमी की प्यास बुझा देती है, रिस्क की कमी की प्यास बुझा देती। सूरत कौसर से दीदारे मुस्तफा नसीब होता है, यह भी बता दो। मुहद्दिसीन ने लिखा है, औलिया सुलहा ने लिखा है, कामिलीन ने लिखा है, और जिन्होंने मुशाहदात किए उनके मुशाहदे में यह बात मौजूद है कि सूरत कौसर से बाकायदा दीदार मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम नसीब होता है। सूरत कौसर उन वज़ाइफ में है जिन वज़ाइफ के बारे में हर बुजुर्ग का अपना तजर्बा, हर मुहद्दिस का अपना तजर्बा, जिनके तजर्बात में है कि कौन कौन से अमल ऐसे हैं जिन अमल के करने से आका का दीदार नसीब होता है, उनमें यह सूरत कौसर भी है, उनमें यह सूरत कौसर भी। सूरत कौसर, और सूरत कौसर की जो आखिर में है ना, इन नशाने आका वल अबतर, सारे जादू को, ये सारी जिन्नात को, ये सब शयातीन को, ये सब सिफली अमल को, ये सब बंदिशों को, और ये सब रुकावटों को, और जब नजर के खोट को, और सब बदनजरी को, और सब हसद इंतकाम कीने और बुग्ज को उठा के तलवार की तरह काट के रख देती है। क्या माना है इसका, इन निशाने आका, आपका दुश्मन, आपका दुश्मन जो है बेमुराद होगा, उसकी मुराद आपकी नाकामी है ना, तो जब आप कामयाब होंगे वो बेमुराद होगा, जब आप नाकाम होंगे वो बामुराद होगा। दुश्मन बामुराद तो उस वक्त होगा जब हमें वो नाकाम देखेगा, वो गुर्बत की शक्ल में, फक्र की शक्ल में, बीमारी की शक्ल में, तकलीफ की शक्ल में, किसी मसले की शक्ल में, वो जब होगा ही नहीं। सूरत कौसर की तो, इसके ऊपर तो पूरी की पूरी किताबें हैं, जो इसकी तशरीह, जो इसके कमालात, जो इसके मसाइल, इसकी मालूमात, जो इसकी फिकही तशरीहात, ये एक जज्बा है। उसका जज्बा यह था कि यह वही तारिक है। अच्छा, वो ना दो क्लासें मुझसे नीचे था, दो चार साल उम्र में ऊपर नीचे, हर एक बात पे कहते हो कि तुम तू क्या है, हर एक बात पे कहते हो कि तुम तू क्या है, तुम ही कहो कि यह अंदाज गुफ्तगु क्या है। चिपक रहा है लहू से पैराहन, चिपक रहा है लहू से पैराहन, तो बस पूरा सिलसिला शुरू हो जाएगा। जब जल गया है जिस्म तो जल भी जल गया होगा, जब जल गया है जिस्म तो दिल भी जल गया होगा, कुरेदते हो राख जस्तुजू क्या है। अब राख कुरेद रहा भी क्या करे, दिल को तलाश कर रहा, जालिम सब कुछ जल गया। जब जल गया है जिस्म तो दिल भी जल गया होगा, कुरेदते हो राख जस्तुजू क्या है, हर एक बात पे कहते हो कि तुम तू क्या है, तुम ही कहो कि ये अंदाज़े गुफ्तगू क्या है। लंबे चौड़े अशआर मीर दर्द के हैं, ये ख्वाजा मीर दर्द रहमतुल्लाह अलैह, उसका एक अपना अंदाज था। फिर मैंने उसको कहा कि जाते 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 तुझे मैं सूरत कौसर का मोती देता जाऊं, और मैंने उसको ताकीद की करना, और मैंने उसको कहा सारा दिन तो फारिग बैठा है, गाहकी तू कहते हैं मंदे हैं, दुकान तो है नहीं, फारिग बैठा है, सूरत कौसर ही पढ़ता रहे। ये एक जज्बा है कि हमने हर बंदे को अल्लाह के नाम पे लगाना है और हर बंदे का भला सोचना है। ये एक जज्बा है کہ میری ذات سے کسی کا بھلا ہو جائے اور میری ذات سے کسی کا نفع ہو جائے اور میری ذات سے کسی کو اللہ مل جائے، اس کا حبیب مل جائے، رزق مل جائے، عزت مل جائے، دولت مل جائے، صحت مل جائے. حسد کو کیوں برا کہا گیا اور رشک کو کیوں اچھا کہا گیا؟ رشک یہ ہے واہ اتنا مال، ماشاءاللہ ماشاءاللہ، اللہم تقبل، اللہم زد فزد، ماشاءاللہ اللہ قبول کرے، اللہ تجھے اور زیادہ دے، یہ رشک ہے. اور حسد یہ ہے اچھا اچھا، اور اس اچھا کے اندر جو گہرائی ہے اس میں ساری نفرتیں ہیں، اور یہ نفرت جمع ہوتی رہتی ہے ہوتی رہتی ہے، اور کچھ عرصے کے بعد فرشتے اس سے نفرت کرنا شروع کر دیتے ہیں، اور کچھ عرصے کے بعد اللہ کی رحمت اس سے دور اور اس سے نفرت کرنا شروع کرتی ہے. بس جب فرشتے اور رحمت دور ہوتی ہے پھر اس سے سکون بھی، اس سے چین بھی، اس سے الفت بھی، اس سے رزق بھی، اور اس کی نسلوں کی دولتیں بھی، سکھ سب کو چھن جاتا ہے، چھن جاتا ہے. والدہ فوت ہوئی، والدہ اس کے جنازے پہ ہاتھ رکھا، اس سے پہلے میرے پاس آتا تھا اور اپنے ہاتھوں کو مجھے آج بھی یاد ہے، میری طرف اگر دیکھیں نا آ کے سمجھ، ہاتھوں کیسے مروڑتا تھا، ایسے 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 جب بات کرتا نا غصے میں آتا تھا، کبھی اپنے سر کے بالوں کو پکڑ کے ایسے کرتا تھا کہ میں نے ہر حال میں کینیڈا جانا ہے، مجھے اس جگہ کا ماحول پسند نہیں ہے، یہ گلیاں یہ جگہ مجھے پسند نہیں، اور میں ہر چیز اچھی برانڈ کی استعمال کرتا ہوں. یقین جانیے لفظ سب سے زیادہ مجھے خود برانڈ لفظ اس نے سکھایا، اتنا کہتا تھا اتنا کہتا. میں آپ کو یہ بات بتاؤں گا، کوئی 86 87 88 کی کیا خیال ہے، اس دور میں برانڈ کا کوئی رواج تھا ہے؟ کوئی میرے خیال میں کوئی بندے ہی کم لوگ ہی جانتے ہوں گے یہ برانڈ ہے. اور میں نے لفظ سی کے ایک برانڈ ہے پہلی دفعہ اسے سنا، میں کہا یہ کسی کیا ہوتا ہے، کہ واہ جی پتہ ہی نہیں، اس کی فلان چیز ہوتی ہے، اس کی فلان جرسیاں، کوٹ، اس کی کمبل، اس کی ایک خوشبو ہوتی ہے، اس کی فلان، مجھے لگا میں برانڈ. اور پھر میرے سامنے کہتا تھا اپنے والد کو بڑی سوا من کی گالی دے کے، اس نے ہزاروں میں رشوت کیوں لی؟ ہاں ہاں مجھے یاد ہے، اس دور میں اس کا والد شہر کے ایک بہت بڑے عہدے پہ تھا، پھر انہوں نے مکان بنایا، پھر بٹھے والوں کو بلایا کہ آپ کے بٹھے کے بارے میں سنائی شکایتیں آ رہی ہیں. انہوں نے کہا جناب کون سی شکایتیں؟ بس میں بٹھے بند کر دوں گا. جی مہربانی کریں، پر ٹھیک ہے میرا مکان بن رہا ہے، ہر بندے نے اتنی اینٹ. انہوں نے کہا جی بسم اللہ. سیمنٹ والوں کو بلایا، یہ میرا آنکھوں دیکھا واقع ہے، ہاں بھائی آپ کی سیمنٹ میں ملاوٹ آ رہی ہے، یہ شکایتیں ہمارے پاس ہیں. انہوں نے کہا جناب میں سب بند کر دوں گا، سیمنٹ نہیں بیچوں گا، دکانیں سیل کر دوں گا، اور باقی کر سکتا تھا، اس کے پاس اختیار تھا، لہذا میرا مکان بن رہا ہے اتنی سیمنٹ کے بورے. اس نے کہا جی سب میٹیریل آ رہا ہے، بہترین کوٹھی بنی، اور اس کوٹھی کو میں نے دیکھا، ادھر بھی لون، ادھر بھی لون، بہترین لون، درمیان میں کوٹھی، پودے لگے، کوٹھی بنی بہترین، لاجواب کوٹھی بنی. میں ایک دفعہ ایک چیز لینے کے لیے ایک بڑی سی دکان پہ کھڑا تھا، ایک گاڑی آ کے رکی، اس میں سے وہ جوان بھی بھاگا بھاگا آیا، میرے ساتھ اس وقت اس کی شناسائی نہیں تھی، ایک صاحب میرے پاس لائے تھے، بھاگا بھاگا آیا، یہ چیز دے دیں، یہ چیز دے دیں، یہ چیز دے دیں. اس نے کہا فلاں کے بیٹے. اس نے کہا اچھا سر ٹھیک ہے، سر آپ ٹھنڈا گرم؟ انہوں نے کہا نہیں ہم کچھ نہیں پیتے، اس ملک کی ہر چیز دو نمبر ہے، کوئی برانڈ کی چیز دو. وہ لے کے چلے گئے. میں نے ایک چھوٹا سا نقشہ آپ کے سامنے بیان کیا ہے اور جذبوں کا اثر بیان کیا ہے. بٹھے والوں کو بلایا تو اس میں جذبہ کیا تھا، سیمنٹ والوں کو بلایا تو اس میں جذبہ کیا تھا، سب جگہ ایسی ہوا، بہترین مکان بن گیا لاجواب. پھر وہ میرے پاس آتا تھا کہ میری اپلیکیشن ریجیکٹ ہو جاتی ہے، میں کینیڈا جانا چاہتا ہوں. اور لفظ ٹورنٹو اور مونٹریال کیا لفظ ہے یہ پہلی بار میں نے اس سے سنے تھے. پڑھے تو تھے نقشوں میں پڑھے لیکن کثرت سے میں نے عرض کیا نا کہ لفظ برانڈ کثرت سے میں نے اس سے سنا اور میں نے کہا اچھا یہ بھی کوئی چیز ہوتی ہے. میں کوئی پینڈو نہیں ہوں, میں کسی گاؤں کا رہنے والا نہیں ہوں, میں شہر کا ہی رہنے والا ہوں شروع سے, ایک ایسے قدیمی شہر سے جس کی تاریخ لاہور سے ملتی ہے, اچھ سے ملتی ہے, ملتان سے ملتی ہے, دلی سے ملتی ہے, میں شہر کا ہی رہنے والا ہوں. لیکن برانڈ کا رواج تھا ہی نہیں. تلکل ایام و ناولہا بین الناس, دن اور رات گزرتے گئے, والد صاحب ریٹائرڈ ہو گئے, پھر اچانک والدہ کی فوت کی ہوئی, والدہ فوت ہوئی اور والد صاحب ایک نہایت غریب, وہ ان کے بارے میں یہاں تک ہے بتایا انہوں نے کہ جس گھر میں میں پلتا تھا وہ ہنڈیا مجھے دے دیتے تھے, میں اس ہنڈیا اور بچی روٹی کے ٹکڑے صاف کر کے میں پیٹ پالتا تھا, اتنی غربت تھی. پھر مربع زمین بنی, اسی کرسی سے جس کرسی سے بٹھا اور سیمنٹ اور سارا نظام بنی, بیٹا کہنے لگا اتنا خود سر کا کہ مجھے میری زمین کا حصہ دیں, پھر اس نے بیچا اور یوں ایک پل میں جوئے میں ختم کر دیا. پھر اس کے پاس وہ بھی نہ رہا, پھر کچھ نہ رہا, پھر ماں اچانک مر گئی. اب اس نے ماں کی میت کی چارپائی کو پکڑا کہ میں ماں کے ساتھ خود جاؤں گا قبر میں, میری قبر بھی ساتھ بنائے. ہمارا ایک ساتھی ہے, وہ کہنے لگا کہ میری گھر میں سسر غالباً فوت ہو گئے, تو میری ساس کہنے لگی میں نے ساتھ جانا ہے, مجھے وہیں چھوڑا ہے, مجھے وہیں چھوڑا. سارے پکڑنے والے کہنے لگے, میں نے ساس کو کہا کہ اما جی اٹھے چلیں جی, کہنے لگا کہا میں نے ادھر چلتے ہیں آؤ چلیں. اما جی پھر خیر ضرور ٹھنڈی ہو گئی تھوڑی سی. میں نے تو جانا ہے ادھر جانا ہے, میں تیرے بغیر مر جاؤں گی, تیرے مجھے اب قبرستان میں چھوڑا ہے, میری قبر کی سارے پکڑنے والے اما سنبھلتے نہیں سنبھلتی. انہوں نے کہا اما چلو آؤ ٹھیک ہے, اٹھ بولے چل یار منائیے. اس کے بعد پھر اما احتیاطاً ٹھیک ٹھاک ہو گئی. اب چار بجے پکڑی, آخر کار یہ منوا لیا کہ ماں کو میں نے گھر دفن کرنا ہے اور اس گھر میں ماں کی قبر بن گئی. اس گھر میں ماں کی قبر بن گئی. وہ کس جذبے سے گھر بنا تھا؟ میں گیا اس گھر میں, گرمیاں تھی, بیری کا درخت تھا, چارپائیاں دھوپ پہ پڑی تھی. بیری کے درخت کے نیچے چارپائی گھسیٹی, وہ اتنا رو رہا تھا بندہ, کہتا تھا اس کے الفاظ مجھے یاد, آج خود بھی وہ فوت ہو گیا, اس کے الفاظ مجھے یاد ہیں, شاید موت کی ہچکی مجھے یہ لفظ بھلوا سکے کہ میں لوگوں کی تعزیت کے لیے جاتا تھا, میں لوگوں کو کہتا تھا صبر کرو, مجھے لوگوں کے غموں کا پتہ نہیں تھا, آج لوگ مجھے کہتے ہیں صبر کرو, لوگوں کو پتہ نہیں کہ میرے اندر کتنا غم ہے. میں کمرے کے اندر جب گیا تو دیواروں پہ غم زدہ دکھ بھرے اشعار لکھے ہوئے تھے بڑے بڑے. اس نے اپنے آپ کو ریوالور سے ختم کیا اور لکھا کہ مجھے میری ماں کے قدموں میں دفن کیا جائے. اس گھر میں دو قبریں بنی ہوئی تھیں, دو قبریں اس گھر میں موجود ہیں اور اس کا کوئی روٹی دینے والا نہیں تھا. پتہ چلا کہ ہمارے مرشد یہاں ہیں, کچھ اس علاقے والوں کو کچھ لوگ آئے, بھاگے بھاگے آئے, ایک بابا جی آئے, ریٹائرڈ تھے کسی شعبے کے. میں نے کہا آپ کے ذمے ہے کہ آپ نے ان کی خدمت کرنی ہے. انہوں نے کہا جی ٹھیک ہے, مرشد کا حکم ہے, میرے لیے سعادت ہے. اور وہ خدمت کرتے رہے, خدمت کرتے رہے. ہر سانس ہر لمحہ اپنے جذبوں کو پڑھتے رہے,
कहीं हमारे जज्बे हमारी नस्लों को फकर फाका गुर्बत तंगदस्ती और फकीरी ना दे जाए, कहीं हमारे जज्बे हमारी नस्लों को गुर्बत ना दे जाए और हम जज्बों से मार ना खा जाए। फिर जज्बों की फतह हो जाए, वो नफरत का जज्बा है, वो हसद का जज्बा है, वो कीने का जज्बा है, वो दो नंबरी का जज्बा है, फिर जज्बों की फतह हो जाएगी पर हम और हमारी नस्लें हार जाएंगे। ये तस्बीहात फैलाओ, ये वज़ाइफ फैलाओ, ये टोटके फैलाओ, ये मखलूक को नफा दो, ये क्या है? ये एक जज्बा है। जो हवला खातून रोजाना 5 खजूरें दूध का गिलास पिएगी उसकी डिलीवरी एबनॉर्मल नहीं होगी अल्लाह ने चाहा तो इंशाल्लाह। 5 खजूरें और 1 दूध का गिलास, और खजूर में A to Z, वो सब कुछ है जो हमारे जिस्म को जरूरत है, वो सब कुछ है। और हमने जी भर के खजूरें काटी और बट्ठों में जलाई, अब अल्लाह का निजाम ऐसा पलटा कि जी भर के खजूरों के दरख्त लगा रहे हैं। मुझे खजूरों के दरख्तों का इतना शौक है, मैंने अपनी हवेली में 1087 खजूरें लगाई हैं, 87 1087 खजूरें ट्रकों के ट्रक भर के आए हैं। वो कहने लगे मुझे फोन आए कि लगाएं कहां, मैं कहा जगह तलाश करो, ये मौजूद है जगह। लाहौर के मरलों के मुताबिक वो 80 कनाल जगह है। अब 80 कनाल जो है वो जो जगह है उसमें कहां से लाए बेचारे, पहले से दरख्त हैं और बेबहा पौधे हैं, खजूरें पहले से बड़ी हैं, फलक बोझ खजूरें। मैं कहना इसमें खजूरें लगाओ, अब इरादा है कि हजवेरी माल में इंशाल्लाह 1 लाख खजूरें लगाए इंशाल्लाह तो कह दो अल्लाह के बंदे वो करीम के खजानों में कौन सी कमी है, हैं? चुप करके पहले हैरतजदा हो रहे हो, इंशाल्लाह कहो नकद हो सवाद हो उधार हो फसाद हो अल्लाह करेगा, कर देता है और किया है, ये उसी का सारा निजाम है, ये उसी का निजाम है, वही चला रहा है। वक्त मेरा हाथ चल रहा है, उन्हीं का मतलब निकल रहा है। अल्लाह यहां 1 लाख खजूरें लगवा देगा इंशाल्लाह। नियत मैंने कर ली कि मौला तेरे हबीब को पसंद है, तेरे कमली वाले की पसंद है, सारे अंबिया की गिजा खजूर है। जिस घर में 2 चीजें होंगी, लिख लो, जिस घर में 2 चीजें होंगी अल्लाह उस घर में गुर्बत नहीं भेजता, 1 खजूर 1 दूध, 2 चीजें। और जो खुशकिस्मत है जो खजूरों के साथ बैठ के दूध पी रहा है। हम गए नोशकी से आगे क्वेटा, क्वेटा से आगे नोशकी, टोशकी से आगे दालबंदीन, दालबंदीन से आगे लदगश्त माशकेल, ईरान का बॉर्डर। सफर करते 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 गए क्वेटा से एक बस्ती बेडफोर्ड की, उसमें अगरबत्तियां भी थी, उसमें जानवर भी थे, उसमें इंसान भी थे, सब कुछ उसमें। सफर करते रात को किसी पहर में उसने किसी सहरा में जाके छोड़ा और सब रेत पे सो गए। फजर के वक्त उठे, फजर पड़ी, फिर उसने सफर किया। जब वहां पहुंचे तो हमारे सामने मशकीजे का पानी और खुश्क रोटी और खजूरों के टुकड़े रखे गए। हम रोटी का लुकमे से खजूर डालते और ऊपर से पानी पीते और यह खाना खाया। कभी खजूर के शीरे में रोटी पकाओ और उसमें मक्खन या घी डालो, वो रोटी खा के देखो। बात तो कहीं और कर रहा था मैं, खजूर जहन में आई तो फिर इस तरफ चल पड़ा। आज खजूर के बारे में कुछ दोस्तों से मुजाकरा भी हुआ मेरा। खजूर
खजूर से रोटी खाएं, खजूर से। अच्छा, हमारे बड़े कैसे अजीम थे, हमारे एक बुजुर्ग थे हजरत मौलाना रशीद अहमद साहब रहमतुल्लाह अलैह, वो जो खजूरें आके उनको कुछ देता था तो वो खजूर की गुठली अपने घर की गंदम में डाल देते थे कि मदीना की गुठली है ये, मेरे घर की गंदम के आटे में आ जाएगी, और उसको पिसवा लेते थे। वो मदीना की खजूर की गुठली जाय नहीं करते थे, फेंकते नहीं थे। खजूर और दूध जबरदस्त चीज है, कमाल है। हामला औरत को देना शुरू कर दे, अपने बच्चों को खिलाना शुरू कर दे खजूर और दूध, बेहतरीन। कभी खजूर की गुठली का पाउडर अजवा की हो, चाहे जिस खजूर की गुठली की हो, अजवा की सबसे अफजल है, वरना जिस खजूर की गुठली का पाउडर हो, जोड़ों के दर्द, कमर के दर्द, पट्ठों के लिए और दिल के अमराज के लिए जबरदस्त चीज है। खजूर की गुठली का पाउडर पीस लें और एक चम्मच, आधा चम्मच, चौथाई चम्मच दूध पानी से ले लें। पहले दौर में सैयदा फातिमा रजी अल्लाह ताला अन्हा के बारे में है कि खजूर की गुठलियों को कूट के अपने जानवर और घोड़े को खिलाई जाती थी, खजूर की गुठलियां। हम खजूर की गुठलियां ऐसे फेंक देते हैं, खजूर की गुठली, इसका पाउडर बहुत कमाल चीज है। और बताऊं, खजूर की गुठली, खजूर के ऊपर जो डंडी होती है जिसके साथ खजूर कैप होती है, जिसके साथ खजूर लटकी हुई होती है, जो उसमें ताकत है वही सारी खजूर में खुद नहीं है। हम वो उठा के एक तरफ फेंक देते हैं। मैं भी देखता हूं पता नहीं, हमें असल में शऊर नहीं है। मैं भी उन्हीं में शामिल हूं, शऊर से मुराद मालूमात नहीं है। चावल में से दालचीनी, बड़ी इलायची, काली मिर्च चुन रहे होंगे। मैंने एक अरब को देखा एक दफा दिन के अंदर, दिन की रोशनी में टॉर्च जला के चावलों को देख रहा था। सच कह रहा, मैंने देखा है। मैंने उससे पूछा क्या है, करे फिलफिल अस्वद, काली मिर्च ढूंढ रहा हूं कहीं मेरे मुंह के नीचे ना आ जाए, क्योंकि बाज अरब ऐसे हैं बिल्कुल फीके खाने खाते हैं, बिल्कुल फीके खाने खाते हैं। और वो फीके खाने खाने वाले भी बिल्कुल ठीक हैं, इसलिए सड़कों पे नहीं आते। जिन इलाकों में मुरगन बिरयानियां और सख्त मिर्च मसाले खाए जाएंगे, उन इलाकों में सड़कों पे लोग ज्यादा आएंगे, लाहौर में ज्यादा नहीं आते। तजर्बा कर ले, लाहौर में ज्यादा नहीं आते, हर बात पे सड़कों पे निकल आए। सबर भी कोई चीज होती है, और हर चीज हुक्मरानों के पास नहीं है, बहुत सी चीजें होती हैं बेचारे खुद बेबस होते हैं। जहां मसाले ज्यादा खाए जाएंगे वो गरम तुम गरम गर्मा गरम, वो गरम तुम नरम खुदा का करम, गर्मा गर्म हो जाते। ये जो खजूर के ऊपर जो डंडी होती है ना, इसके अंदर अजीब तासीर है। आप कभी तजर्बाती तौर पे कह रहा हूं, इस डंडी को कभी चबा के देखें अकेली, इसका एक अनोखा जायका है और एक मुनफरिद जायका है इसका। मुझे एक साहब ने एक बहुत खूबसूरत कैप्सूल लाके दिए बाहर ले मुल्क के, उसने कहा जी ये सिर्फ खजूर के ऊपर जो कैप है उसी के बने हुए हैं और इतने महंगे हैं, और इसके ये फायदे हैं, दिल के वाल खुल जाते हैं, घुटनों का दर्द हमेशा के लिए ठीक हो जाता है, जिनके मसल्स, पट्ठे, दिमाग, आसाब के ये जिस्म के खिंचे हुए हैं वो पुरसकून हो जाते हैं, जिनकी एड़ियों और पिंडलियों में दर्द होता है वो ठीक होते हैं, इन कैप्सूलों के फायदे हैं। और ये कैप्सूल सिर्फ वही खजूर की जो डंडी है उसी को बेहतरीन पीस, लाजवाब कर और सोने कैप्सूल बना, पैक करके ला भी पैसे, हमें तो खजूर का पता ही नहीं खजूर में है क्या और खजूर की गुठली में क्या है।
और ये खजूर की गुठली के ऊपर ना एक पर्दा होता है, कितमीर इसी का नाम है, खजूर की गुठली है ना उसके ऊपर एक पर्दा होता है पतला सा, उस पर्दे को जुबान पे रख के चूसा करें।
हमें तो
अब तो अल्लाह का फजल हो गया, मदीना मुनव्वरा की खजूरें घर घर मिलती हैं, जमजम घर घर मिलता है, और तस्बीहां मुसल्लों का हाल तो यह है कि घर में संभाली नहीं जाती। बाज मस्जिदें ऐसी होती हैं जितने बंदे होते हैं उतने स्पीकर होते हैं,
यानी दो चार बच्चे और दो चार बंदे सामने बैठे होते हैं और पूरे मोहल्ले का स्पीकर ने जो है निजाम खराब किया हुआ होता है। मरीज परेशान बेचारे, यहां ये सामने GR2 है बाबलपुर हाउस, वहां हमारे एक साहब रहते थे, उनकी लाइब्रेरी थी, बहुत बड़ी लाइब्रेरी है उनके पास, किताबों का बड़ा शौक था, मैं जाता था, मुझे किताबों का शौक है। वो एडिशनल IG जो है वो अल्ताफ कमर साहब वो रिटायर हुए, मुझसे कहने लगे अपनी बहन के, हां मैं गया वहां ये मांगा मंडी, तो किसी ने स्पीकर के ऊपर ना स्पीकर के ऊपर नात लगा टेप रिकॉर्डर की, वो सो गया खुद बंदा। तो कहने लगी भाईजान इसी को तो बंद करा दे, इतना बड़ा पुलिस अफिसर है। तो कहने लगा बहन मेरे बस में ये नहीं। इंसानियत का अल्लाह माफ करे। देखें मैं नात को पसंद करता हूं लेकिन किसी को ऐसे अंदाज से ना करो कि खुदा ना खास्ता उसके दिल में नात के बारे में थोड़ी सी कमी आ गई। नात किसकी है, किस अजीम हस्ती के बोल हैं, मेरे कमली वाले का फरमान और नात और शान है, कहीं ऐसा ना हो कि उसकी शान हमारे दिल में कमी आ जाए, ऐसा ना हो। ये नित्य है, ये क्या नाम है इसका, खजूर। चलो मैं आपको आज एक 5 नबवी गिजाओं का टॉनिक देता हूं, आप इस तरफ चल पड़ो कहीं ऐसी बातें होंगी, जान लगे गली और तुर चली। कलवंजी, जैतून, खजूर, दूध, शहद, कितने हो गए अब दोहराएं आप जल्दी कर। जी हमारे कोई नूर मोहम्मद साहब बैठे हैं धोबी, उनके घर वाले उनको बुला रहे हैं, नूर मोहम्मद साहब के घर वाले उनको बुला रहे हैं। हाँ जी, कितनी 5 चीजें मैंने कही, खजूर, कलवंजी जिसके बारे में आका ने फरमाया मौत के अलावा हर मर्ज का इलाज है, मेरे आका का फरमान का मफहूम है, कलवंजी और जैतून और शहद और दूध, ये कितनी चीजें हुई, दूध कुरान में, शहद कुरान में, जैतून कुरान में, ठीक, और क्या कुरान में है, खजूर कुरान में, और कलवंजी हदीस में, कलवंजी कुरान में नहीं है, हब्बतु सौदा। ये 4 चीजें कुरान में भी है हदीस में भी है, एक वह चीज है जो कलवंजी कुरान में नहीं है हदीस में मौजूद है। ये आपको 5 नबवी गिजाओं का आज एक मुरक्कब बनवाता हूं सेहतमंद होने के लिए। मैं मंगल के दिन ना TV प्रोग्राम की रिकॉर्डिंग कराता हूं, आपको मैं इस वक्त वाकया सुनाऊंगा। हमारा कैमरामैन जो होता है ना वो, क्योंकि मैं अपनी बातें कर रहा होता हूं वो सो रहा होता है, ऐसे ऐसे ना सो रहा होता है। अच्छा कुछ मैंने ना ताकत का नुस्खा बताया ना, एकदम ऐसे होता। अच्छा अब प्रोग्राम में मेरी हंसी निकल रही थी, प्रोग्राम सुबह का प्रोग्राम 4 चैनल में चलता है तो मैं वो प्रोग्राम रिकॉर्ड करवा रहा था, एकदम ऐसे ऐसे होता। मैंने जब प्रोग्राम खत्म किया मैंने कहा तू तो सो रहा था। कहने लगे नहीं आपने फिर काम की बात कही थी। और मेरा जो प्रोड्यूसर था वो भी आया, मैंने कहा देखो ये सो रहा था, कैमरे को फिट करके वो सो जाते हैं, 40 मिनट का एक प्रोग्राम होता है, तो वो मैं प्रोग्राम रिकॉर्ड करा देता हूं, 5 प्रोग्राम इकट्ठे करा देता हूं, हफ्ते में 5 प्रोग्राम चलते हैं पीर से जुमा तक, तो वो फिर चलाते रहते हैं। लेकिन वो एकदम उठा, बिल्कुल ऐसे ही मेरा सारा मजमा एकदम उठ गया, मैंने ऐसे नहीं कहा, कुछ सोया हुआ था, कोई कोने खुदरे में, किसी को कोई याद आ रहा था, किसी को कोई याद, सर बंदा चकन्ने हो गए, उसने कहा जरा देर ना कर जल्दी कर कोई। और मजा तो यह है कि इसे आइंदा जुमरात में इसके फायदे भी ना बताऊं, तरकीब भी ना बताऊं, बाकी और बातें करते 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 कहूं कि आइंदा जुमरात आना, पूरा हफ्ता जो तलब रहेगी ना, अल्लाह सोहा। कहने लगा कि वाकई जो अगर जन्नत के मजे लेने हैं उसे सुबह कह देना, फिर शाम को देख लो बस खत्म, क्योंकि सारा दिन उसकी तलब रहती है। अब बताएं इसके फायदे क्या हैं, बोले बोले भाई इन्हें बिठा दे, अब बैठ जाए, वजू बाद में कर लेना, पेशाब तो नहीं निकल रहा। मजबूरी है वो। हमारे रहमतुल्लाह साहब कहने लगे कि हम गए अमेरिका, हमारे पासपोर्ट चेक कर रहे, तो मैं बिल्कुल अनपढ़, और ये वही है जो किताब फजैल अमाल उल्टी पढ़ रहे थे और हदीस पढ़ रहे थे। उनने कहा भाई रहमतुल्लाह क्वेटा में है, अभी भी जिंदा है, आप फजैल अमाल उल्टी पढ़ रहे हैं। उन्होंने कहा हमने उल्टी पढ़ने की मश की हुई है, हदीस तो याद थी, किताब का पता नहीं, अनपढ़ इतने हैं, उल्टी है या सीधी है। अच्छा कहने लगे मई आई, अके कहन तो बेबे देखन तो डैन। अच्छा मई आई, उन्होंने कहा जी हां जी पास दिखाओ। उसने कहा ओ माई सिस्टर प्रॉब्लम इज वेरी हैवी। अब वो कहने लगा उसे समझा रहा हूं, प्रॉब्लम आई एम अनपढ़ और मैनू किसी चीज का पता नहीं। वो रहते क्वेटा में है, अराई है और पंजाबी बोलने वाले हैं, जैसे तकसीम में किसी को क्वेटा भेज दिया, किसी को कहां भेज दिया। और कहने लगे कि मैं आई एम अनपढ़, उन्हें किसी का पता नहीं, प्रॉब्लम पर हैवी है। कहने लगे उस माई ने ना बड़ा गाउन पहना हुआ था, कोट सख्त सर्दी थी, उसने मेरा पासपोर्ट देखा, कह रहे जिनको जो है इंग्लिश आती थी उनसे सवालात करती रही, मुझे स्टैंप करके लगा जा। ये 5 चीजें हैं और बड़ी कमाल की चीजें हैं। इसकी मैं एक तरकीब आपको बता दूं। देखो एक बात बताऊं, जिस तरह नबवी दुआओं में अजल तक नूर रहेगा, इस तरह नबवी शिफाओं में और दवाओं में भी अजल और क्यामत तक सेहत और नूर रहेगा। ये सब पूरी दुनिया रिसर्च पे है, उन गिजाओं पे जो मेरे आका ने पसंद फरमाई, उन दवाओं पे जो मेरे आका ने तजवीज फरमाई, पूरी दुनिया रिसर्च कर रही है, पूरी दुनिया। दूध ले लिया और दूध में शहद मिलाया, दो गिजाएं इकट्ठी हो गई, दूध में क्या मिलाया, शहद। दुनिया का सबसे बेहतरीन दूध बकरी का है, उसके बाद गाय का है, उसके बाद ऊंटनी का है, उसके बाद फिर भैंस का है। दुनिया का सबसे बेहतरीन दूध बकरी का। ईसा होरस ने कहा, और यह बात सुकरात से ही मिलती है, 3 चीजें मुझे ले आओ, कायनात को ऐसी आंखें बंद करूंगा कायनात बता दूंगा, 3 चीजें ले आओ मुझे दे दो, अनछने आटे की रोटी, मोटी देसी आटा, मोटी रोटी हो रोटी, और खुले बर्तन में पानी, कटोरे में पानी। आपको खुद महसूस कर लें,
गिलास सुकड़ते सुकड़ते वो हो गए, या यूं करें नाक पे लगे, अब वो गिलास भी चाय के कप भी कुशादा होना शुरू हो गए गिलास भी कुशादा होना शुरू हो गए, और छोटा सा गिलास होता है पर कुशादा होता है। अब पानी जो शीशे का फैंसी छोटा सा गिलास है वो कुशादा होता है। पहले सुकड़ से सुकड़ते यूं हो गए थे, वापस पलटेंगे, थक हार के वापस पलटेंगे। तो मुझे तीन चीजें, चमड़े की जूती, और बाज जगह आता है सूती कपड़ा, लेकिन चमड़े की जूती, खुला बर्तन, और तीसरी चीज अनछने आटे की रोटी। ये तीन मैं आपको पांच चीजों का टॉनिक बता रहा हूं, जिस तरह मैं अर्ज किया क्यामत तक नबवी निजाम, मेरे आका कमली वाले की नबवी दवाओं, नबवी दुआओं की शिफायाबी रहेगी। बकौल मौलाना यूसुफ रहमतुल्लाह अलैह के, मसनून दुआओं ने कबूलियत की राहें देखी हुई हैं, क्योंकि आई ऊपर से है और जाएंगी ऊपर। मेरे कमली वाले का जो भी फरमान है ऊपर से आया है, जो भी मेरा बोल है ऊपर से आया, अर्शों से आया है। मसनून दुआएं, इस तरह मसनून ये साइन, दूध ले ले, उसमें एक चम्मच जैतून का तेल डाल दे, एक चम्मच, दो चम्मच, तीन चम्मच। हमारे एक दोस्त हैं, वो एक ही वक्त में बैठ के 70 शिमाओं की पूरी डब्बी खा जाते हैं। वो कहते हैं चने के बराबर क्या होता है। हैं पास लोग हमारे, इश्फाक खान साहब है उर्दू बाजार के, वो मुझे कहने लगे ये खमीरे की डब्बी मैंने देखी ना, उस पर लिखा हुआ आधा चम्मच, मैं आके पूरी खा गया। कहने लगे मैं हर डब्बी पूरी खाता हूं, ये कौन सा लिखा हुआ आधा चम्मच। शिफायाबी हमारी एक दवा है, एक डब्बी तो पूरी मैं ही खा जाता हूं। हमारी एक दवा है शिफायाबी, एक डब्बी तो मैं पूरी खा जाता हूं। तो दूध, शहद, जैतून, खजूर, और क्या है, कलवंजी। अब चाहे तो इसका शेक बना ले, अगर इसके जायके को खूबसूरत बनाना है, वरना चुटकी भर कलवंजी, तीन या पांच दाने खजूर, एक चम्मच छोटा जैतून का तेल, दो चम्मच बड़े शहद, और एक कप या प्याला गिलास का, इसको कभी पी के देखें। और आप शेक बनाना चाहें तो खजूरें उसमें डालें, कलवंजी भी डालें, जैतून भी, दूध भी, शहद भी डाल के एक जाम इसका पी के देखें। और यह सर्दी गर्मी की गिजा है, सर्दी गर्मी की, बस फर्क इतना है, गर्मी में दूध गर्म हो और सर्दियों में दूध गर्म हो, और गर्मी में दूध ताजा हो, ठंडा ना हो, ठंडा ना हो। जो कौमें बर्फ इस्तेमाल नहीं करती, अब भी है ना, कौन सी कौमें, चीनी, जापानी, बर्फ इस्तेमाल नहीं करती, उन कौमों के दिमाग भी तेज, सेहत भी बेहतरीन होती है। ठंडा पानी इस्तेमाल करने में कोई हर्ज नहीं, हम सब करते हैं, लेकिन बहुत ठंडा ना हो, बर्फ ना हो, नुकसान देता है। मैं उस ठंडे की बात कर रहा हूं, अल्लाह के हबीब ने ठंडे पानी को पसंद फरमाया है, मेरे आका कमली वाले ने। कौन सा ठंडा पानी, मशक वाला और घड़े वाला, उतना ठंडा पानी। और मशक की बात आई है, मशक के पानी पीने वाले पे कभी जादू असर नहीं करता। फिर मैं आपको इस पे एक दर्स पूरा, इसकी दलीलें देके बताऊंगा। वो दलीलें मेरे पास मुहद्दिसीन की भी हैं, अहलुल्लाह की भी हैं, और तजर्बात की भी हैं। दलीलें दूंगा, बगैर दलील के नहीं। मेरी जो बातें वज़ाइफ जितने भी हैं, अल्हम्दुलिल्लाह दावा नहीं करता, लेकिन उन सब की कुरान से भी सनद, हदीस से सनद, या फिर अकादर से, मुहद्दिसीन से, फुकहा से, उलमा से, औलिया से, सालेहीन से सनद होती है। बगैर सनद के बात न करें। तो ठंडा पानी हो गर्मियों में, और सर्दियों में गर्म ठंडा दूध हो, इसको पी के देखें, और सुबह का नाश्ता कभी ये कर ले, सुबह नाश्ता, और ये इसके बाद फिर कुछ ना खाएं। आप उस दिन अपनी सेहत देखें, तंदुरुस्ती देखें, या रात का खाना यही खाएं, एक बड़ा प्याला ले लें, इसमें चाहे आप खजूरें, बाज एक डब्बी वाले भी होते हैं, उनको तीन खजूरों से क्या होगा। जिस तरह मैंने कहा ना, जहाज में झगड़ा हो रहा था, उन्होंने डब्बा दिया खाने का, उनका तो गुजारा ना हुआ,
حاجی تھے دیہاتی تھے، انہوں نے کہا ہمیں تو کھانا دو، ہم نے اتنے پیسے دیے ہیں تو انہوں نے تو کھانا وہ دیا جو منہ کو صرف تر کرتا ہے. تو آپ کھجوریں بڑھا سکتے ہیں اگر آپ کی غذا زیادہ ہے، آپ دودھ بڑھا سکتے ہیں، آپ شہد بڑھا سکتے ہیں، آپ زیتون بڑھا سکتے ہیں، پر یہ پانچ نبوی غذائیں جمع کر لیں اور ان کی تاثیر دیکھیں. سر کے بالوں سے لے کر پاؤں کے ناخن تک ان پانچ نبوی غذاؤں کی تاثیر اور طاقت. سلطان محمود غزنوی کا ایک واقعہ سناتا ہوں کہ سلطان محمود غزنوی رحمت اللہ علیہ وہ اللہ کے نیک بندے تھے، سات سلاطین. آج بھی جن سات بادشاہوں کے وسیلے سے دعا مانگی جائے تو قبول ہوتی ہے، اللہ کے ولی کے وسیلے سے دعا مانگی جائے قبول ہوتی ہے. آج بھی جن سات بادشاہوں کے وسیلے سے دعا مانگی جائے تو قبول ہوتی ہے، ان میں ایک سلطان محمود غزنوی رحمت اللہ تعالی علیہ. میں ایک چھوٹی سی بات کہوں، حضرت نظام الدین اولیاء رحمت اللہ علیہ ماوراء النہر ہے لفظ، یہ کہاں ہے؟ یہ روس کا جتنا بھی ایریا ہے نا، یہ سارا یہاں سے اولیاء ہے، افغانستان ہے، پھر یہاں ہے اور ترکی کا علاقہ، یہ وہاں سے آئے تھے اور لاہور میں رہے نظام الدین اولیاء رحمت اللہ علیہ، اور پھر دلی میں گئے اور دلی میں حضرت پاک پتن حضرت بابا فریش. پھر حضرت نظام الدین اولیاء کی بات بتا رہا ہوں، حضرت نظام الدین اولیاء رحمت اللہ علیہ فرماتے ہیں لاہور کی جن جگہوں پہ سلطان محمود غزنوی صرف بیٹھ گیا تھا، لاہور سے تو گزرا تھا نا سلطان، لاہور سے گزرا تھا اور لاہور میں آیا تھا، تو اس کا غلام ایاز کی قبر آج بھی شالم مارکیٹ میں چوک رنگ محل میں ہے، اور اس مسجد کا نام مسجد ایاز ہے. ایک درویش نے سید نفیس شاہ صاحب رحمت اللہ علیہ نے فرمایا یہ مسجد ہندوؤں نے چھپائی ہوئی تھی، جب تقسیم ہند میں شالمی میں آگ لگی تھی پھر یہ مسجد نہیں قبر، یہ مزار چھپا ہوا تھا، ایاز کا مزار چھپایا ہوا تھا. تو انہوں نے لکھا ہے، کنہوں نے؟ نظام الدین اولیاء رحمت اللہ علیہ نے یہ بات لکھی ہے، فرمائی ہے کہ سلطان محمود غزنوی تکنے کا اتنا عظیم بادشاہ تھا، ولایت کا، نیکی کا، کہ اس لاہور کی جن جگہوں پہ سلطان محمود غزنوی رحمت اللہ علیہ بیٹھ گئے ہیں وہاں آج بھی اگر بیٹھ کے دعا مانگی جائے دعا قبول ہوتی. کچھ جگہوں نے کو میں نے تلاش کیا ہے، کچھ جگہوں کو میں نے تلاش کیا ہے، آج بھی کہتے ہیں کہ ان جگہوں پہ بیٹھ کے دعا مانگی جائے تو قبول ہوتی ہے، کیونکہ نظام الدین اولیاء رحمت اللہ علیہ تو ان کے بہت بعد آئے، سلطان محمود کو تو وصال کیے ہوئے 1000 سال سے زیادہ ہو گیا. یہ غذا سلطان محمود کی تھی، یہ ساری باتوں کا تذکرہ میں نے اس لیے کیا، یہ غذا حضرت سلطان محمود غزنوی رحمت اللہ علیہ، یہ وہ بادشاہ ہے، میں نے عرض کیا نا کہ سات بادشاہوں کا کتابوں میں تذکرہ ملتا ہے کہ سات بادشاہ ایسے ہیں کہ جن کے وسیلے سے آج بھی دعا کی جائے تو دعا قبول ہوتی ہے، آج بھی دعا کی جائے تو دعا قبول ہوتی ہے. 1974 میں زلزلہ آیا اور غزنی افغانستان میں جہاں ان کا مزار ہے وہاں پھٹی جگہ، تو ان کا میت بالکل ویسی کی ویسی اور زندہ پڑی ہوئی تھی، زندہ سے مراد کفن بالکل کورا صاف ستھرا پڑا ہوا تھا 1000 سال کے بعد. بلیا اسی مرنا نہیں گور پیا کوئی ہور، اسی مرنا نہیں گور پیا کوئی ہور. اور آج آپ کو میں ایک نیا انکشاف سناؤں، میری کی ہوئی بات بڑی دور نکل جاتی ہے کیونکہ لوگ اس کو لیتے ہیں. ایک صاحب نے سہم کشف صاحب نے مجھے یہ بات بتائی کہ انہوں نے
قطب الدین ایبک کے مزار پہ، قطب الدین ایبک جو ہندوستان کا بادشاہ گزرا ہے، ترک تھا، ترک غلام تھا، بادشاہ بن گیا، نیک بادشاہ تھا۔ قطب الدین ایبک کے مزار پہ ایک صاحب نے مجھے بتایا، انہوں نے مراقبہ کیا اور اس سے پوچھا کیا حال ہے؟ کہا کہ میں سلطان محمود غزنوی کی جگہیں تلاش کرتا رہا، جہاں آج میری قبر اور مزار ہے، یہاں سلطان کا قیام ہوا تھا اور سلطان نے مصلی بچھا کے پڑھا تھا، نماز ہوگی یا تسبیح ہو، الہ یہ ملا کے پڑھا تھا، نماز تسبیح سجدے، یقیناً مصلی اس لیے بچھایا جاتا ہے، یہاں مصلی بچھایا تھا۔ تو میں نے خواہش ظاہر کی، جہاں سلطان کا مصلی تھا، میں مر جاؤں تو میری قبر وہی بنانا۔ لاہور کے انارکلی میں، انارکلی میں قطب الدین ایبک کا مزار ہے، دھنی رام روڈ ہے، اس سے اندر جائیں، ایبک روڈ ہے تو سارا۔ پان منڈی کے پیچھے گیا ہوں میں کئی دفعہ، ایسے اللہ دکھا رہا ہے۔ تم کہتے ہو کہ ہم بادشاہ ہیں، اپنے شعبے کے ہیڈ ہیں، آج جو بھی اپنے شعبے کا ہیڈ ہے وہ بادشاہ ہے، اور وہ بادشاہ کون تھا؟ سارا برے صغیر، انڈیا، پاکستان، بنگلہ دیش، بھوٹان، نیپال اور سارا افغانستان اور روس کی بہت سی ریاستیں، وہ ان کا بادشاہ تھا، ایک چھوٹے سے ملک کا بادشاہ نہیں تھا، ایک صوبے کا بادشاہ نہیں تھا، وہ ان کا بادشاہ تھا۔ اور اس بادشاہت میں، اس بادشاہت میں رات کو سویا، اٹھا اور اپنے غلام سے کہا کہ پانی گرم کرو، میں نے نہانا ہے، اور نہا کے اللہ سے امراض و نیاز اور مناجات کرنی ہے۔ غلام نے کہا تھا اگر پانی گرم ہوا اور آگ جلی، دشمن کو ہمارے ٹھکانوں کا پتہ چل جائے گا اور دشمن شب خون مارے گا، حملہ کر دے گا رات کو، آگ تو نہیں جلانی چاہیے۔ اچھا پھر ٹھنڈا پانی لے آ، ہاں وہ جہاں برف ہی برف ہے، ان کی جگہ کی بات کر رہا ہوں، اور ٹھنڈا پانی لے کے نہایا اور مصلے پہ بیٹھا۔ تو غلام نے کہا تھا ابھی تو رات آپ کے آرام کا وقت ہے، صبح آپ سپہ سالار ہیں، جرنیل ہیں، آرمی چیف ہیں، آپ نے حکومت کو چلانا ہے۔ انہوں نے کہا نہ، میرا ابھی کام کا وقت ہے، اس وقت آرام کا وقت ہوگا، ابھی فیصلے کرواؤں گا، ابھی فیصلے کرواؤں گا۔ حیران ہوا کہ اس بندے کی صورتحال کے، قطب الدین ایبک کی، اس نے تلاش کیا کہ محمود غزنوی کہاں بیٹھا تھا، کہاں اٹھا تھا، کہاں رہا تھا۔ بادشاہ ہو کے وہ ایک مثال قائم کر گیا کہ ہم بھی اپنے شعبے کے بادشاہ اور ہیڈ ہیں، کسی کے نیچے دو ماتحت ہیں، کسی کے سو اور کسی کے ہزار، ہم آج بھی اللہ کو راضی کر سکتے ہیں۔ اگر محمود غزنوی اللہ کو راضی کر کے گیا تھا تو ہم بھی کر سکتے ہیں، حکومت میں بھی، اقتدار میں بھی، اتنی بڑی مال اور اتنا بڑا حکومت اقتدار، آج بھی ہم راضی کر سکتے ہیں۔ یہ پیغام ہے اصل میں محمود غزنوی کا، اور فتح نہیں ہو رہی۔ اپنے مرشد شیخ ابو الحسن خرقانی رحمت اللہ علیہ کا جبہ لے کے اللہ سے وسیلہ مانگا کہ مولا ہندوستان پہ 17 حملے کیے ہیں، سومنات پہ فتح نہیں ہو رہی، اور اللہ نے فتح دی۔ رات کو مرشد خواب میں آئے، اور میں ایک دنیا کی مال کے لیے، خطے ایک ٹکڑے کے لیے تو نے ہمارے جبے کو اللہ کی بارگاہ میں پیش کیا، اگر آج ساری، اس وقت ساری امت کی مغفرت مانگتا تو اللہ ساری امت کو معاف کر دیتا۔ سلطان محمود غزنوی کی یہ غزا تھی، اس کی باتیں تو پھر تفصیل ہے بہت بڑی، یہ غزا تھی۔ دیکھو ایک بات بتاؤں، تندور کی روٹی لکڑی میں ہو تاثیر اور ہے، تندور کی روٹی لکڑی میں ہو، ہاٹ، یہ دیکھو ہاٹ پاٹ میں رکھی روٹی کی تاثیر اور ہے، اور سندھڑے اور چھابے کے اندر جو تنکوں سے بنا ہوا ایک ہوتا ہاٹ پاٹ، اس کی روٹی کی تاثیر اور ہے۔ چیزوں کی تاثیر بدلتی ہے، اس کا تمہیں پتہ ہے، کوکر میں پکا
कुकर जो होता है कुकर में पके खाने की कोई तासीर नहीं होती, बस सिर्फ खाना उठा के आग रख दिया जाता है। जो बाजौक आदमी जिसने खाना खाया हुआ होता है वो कुकर के खाने को जहर मार करके पेट भर के जाता है, पर कुकर का खाना नहीं होता। जो हंडिया में 3 घंटे पकता है 6 घंटे पकता है। हमारे एक होता था उस्ताद गुलाम हुसैन निहारी वाला, सारी रात उसका कुन्ना पकता था, कुन्ना कुन्ना समझते हैं, सारी रात, पहले सारा दिन में पकाता था फिर सारी रात कुन्ना पकता था, साथ उसकी चारपाई होती थी, थड़े पे होता था कुन्ना, और सुबह लाइन होती थी दिल्ली की निहारी, ना दुख रहे ना बीमारी, लाइन होती थी। एक वो पका और एक कुकर में पका हुआ है, वो उठा के अपने घर के सामने रख दिया वो जहर मार कर देगा, और ये गिजाएं कभी सेहत नहीं बनती, बीमारियां बनती हैं। हाय हाय, वो भी कोई नाश्ता होगा, जिस नाश्ते को अगर बंदा बैठा अंदर से कर रहा है कि या अल्लाह मैं जुर्रत नहीं कर सकता इसको कहने की, अगर कहा तो भांबड़ मच जाएगा, स्लाइस है, अंडा है और कड़क चाय है, और इसका सुबह नाश्ता हो रहा है, और फिर कहते हैं सर में दर्द है, दिमाग में नींद नहीं आती, अनोखे ख्वाब आते हैं, हर वक्त जहन जकड़ा रहता है, तो जो कुछ देंगे फिर वही कुछ मिलेगा, तो वही मिलेगा, फिर लहजे में सख्ती आएगी, तल्खी आएगी, और वो बंदा मजबूर होगा, उसको खुद पता नहीं चलेगा मैं क्या कर रहा हूं, लेकिन वो नाश्ता ऐसा है कि वो नाश्ता उसकी जड़ों को खा जाएगा। अच्छा, फिर इन लोगों को कहा जाए ना कि कहें फिर और कह और है क्या, उन्हें पता ही नहीं दुनिया में और कुछ भी है। सुल्तान महमूद गजनवी की यह गिजा थी, क्यों, बड़ा अजीब इंसान था, मैं जब सोचता हूं मैं कहता हूं कैसा जीरक समझदार था। वो कहता होगा, मेरा एक गुमान है कि जब मैंने आमाल नबवी करने हैं तो गिजाएं नबवी करूंगा, नबवी गिजाएं और नबवी आमाल मिलकर इनकी ताकत बढ़ जाएगी। और ये वो शख्स था जो दस्त बसत शेर से लड़ाई करता था, तीर दूर से नहीं फेंकता था, अजीब, शेर से गिरबान में हाथ डाल के लड़ाई करता था, खंजर से वहीं शेर को गिराता था, और खुद भी जख्मी होता था। ईमान की ताकत भी थी और सच्चान की ताकत भी थी। उसकी यह गिजा बता रहा हूं, ये 5 नबवी गिजाएं हैं, जिनमें 4 कुरानी गिजाएं हैं, 1 हदीस की गिजा है, कलवंजी दवा है, गिजा है, सब ये कुछ सब कुछ है। ये अजीब चीज है, खजूर, शहद, जैतून, दूध, कलवंजी, ये 5 चीजें हैं, ये 5 रत्न हैं, ये 5 मोती हैं, ये 5 जौहर हैं, और इनमें शिफा ही शिफा है, और इनमें तासीर ही तासीर है। अपनी नस्लों को इसका आदि बनाए, इसका तारफ करवाए, अपनी नस्लों को इसका तारफ करवाए, सामने रख के स्लाइस बैठा, भुना हुआ तला हुआ अंडा बैठा, और तेज चाय ही उसका नाश्ता किया, सारी रात का खाली पेट है वो जिस्म को जाके चला देगा, जिगर को, रगों को, खून को, और उसके अंदर फिर आग पैदा कर दे, और खुशकी और अनोखी दुनिया होगी, सेहत कहां मिलेगी, फिर जिस्म मुरझा जाएगा, फिर हाथ मुरझा जाएंगे, फिर जिस्म मुरझा जाएगा, पर किसी की जरूरत नहीं होगी वो कह सके कि अपने नाश्ता तो बदलो, अपनी गिजा तो बदलो, कौन जरूरत करे, तो कोई जरूरत नहीं कर सकता, घर का सुकून बंदा बरहम करे। लेकिन अंदर अंदर तो पड़ता रहेगा, क्योंकि प्यार भी है, मोहब्बत भी है, उल्फत भी है, एहसास भी है। ये नबवी गिजा है, बड़ी खुश जायका है, दूध खुश जायका, खजूर मिले लाजवाब, शहद मिले बेहतरीन, और जैतून मिले, और उसके बाद कलवंजी मिले। ये इस्तेमाल करता था सुल्तान महमूद गजनवी रहमतुल्लाह अलैह, ये चीजें उसके इस्तेमाल में थी, और अपने मुर्शिद शेख अबुल हसन खरकानी रहमतुल्लाह अलैह की मान मान के चलता था, बादशाह होके कहता नहीं, حاج صاحب سے میں نے خود سنا رحمت اللہ علیہ سے، فرمایا کہ حضرت رائے پوری رحمت اللہ علیہ کے جھاوریاں کے جو خلیفہ تھے مولانا عبد القادر صاحب، وہ کہتے ہیں کہ میں ان کے ساتھ گیا اور جا کے انہوں نے جہانگیر کے مقبرے پہ مراقبہ کیا، جہانگیر کا مقبرہ آپ کے لاہور شاہدرہ میں، مراقبہ کیا اور اس سے پوچھا تو اس نے کہا میری بخشش کی وجہ میرے مرشد تھے، میں پھر ان سے پوچھ پوچھ کے مان مان کے چلتا تھا، اور مرشد تھے حضرت مجدد الفسانی رحمت اللہ علیہ، کیونکہ باپ نے تو قید کر دیا تھا اور اس نے بھی قید رکھا تھا، اور رات کو خواب میں دیکھا کہ اللہ کے ولی کو تو نے قید رکھا، اور ننگے پاؤں بھاگا اور ننگے پاؤں بھاگا اور جا کے قید سے خلاصی دی، اور انہوں نے ایک شکل میں معاف کیا، پھر میں جو کہوں گا وہ ہوگا، انہوں نے سرکار آپ جو کہیں گے وہ ہوگا، پھر مرشد جو کہتا تھا بادشاہ کے قلم پھر جاتے تھے اور سب کائنات پھر جاتی تھی، کہا کہ مرشد کی ماننے پہ اللہ نے میری خطاؤں کو معاف کر دیا، اور فرمایا سنا میں نے کہ وہ درویش حضرت رائے پوری کے خلیفہ تھے رحمت اللہ، فرماتے ہیں اس کی قبر میں آگ تھی، پھر اللہ نے اس کی قبر میں بخشش کا سامان پیدا کر دیا، اور اسے اللہ نے مرشد کی پوچھ پوچھ اور مان مان کے چلنے میں اللہ نے معاف کر دیا جہانگیر کو. یہ میں نے خود سنی یہ بات. زندگی میں کچھ چیزیں ایسی ہوتی ہیں جو سمجھ نہیں آتی، کچھ چیزیں ایسی ہوتی ہیں جو عقل میں نہیں آتی، پر آج قدرتی بس پتہ نہیں کس موضوع پہ کیسا نکلا، تو آپ کو یہ اس کا نام غزنوی ٹانک نہ رکھ لیں ایسی ہیں، اس کا نام غزنوی ٹانک ہی رکھ لیں سلطان محمود کی نسبت سے رحمت اللہ علیہ. کیسا تحفہ مل گیا آج. اس دن میں نے انجیر کا بتایا، سارے لاہور سے انجیر ہی ختم ہو گئی سبحان اللہ. وہ پٹھان باہر کھڑا تھا وہی دعائیں دے رہا تھا، اس کی انجیر ہی ختم ہو گئی. اس کی ترکیب پھر بتا دو، غور سے سنیے گا. دودھ حسب ضرورت، اب میں حسب ضرورت کہہ رہا ہوں کیونکہ میرے سامنے لاہوری بیٹھے ہیں، انہوں نے ماننا تو ہے نہیں کوئی چیز. دودھ حسب ضرورت، کھجور حسب ضرورت، شہد حسب ضرورت، تیل حسب ضرورت، زیتون کا تیل حسب ضرورت، اور کلونجی حسب ضرورت. پر حسب ضرورت لاہوریوں نے تو لاہور تو اللہ پاک نے ان کو، حضرت مجدد نے لکھا ہے رحمت اللہ علیہ نے آج سے چار صدیوں پہلے کہ جو خیر لاہور سے اٹھے گی پورے عالم میں جائے گی، جو خیر لاہور سے اٹھے گی پورے عالم میں جائے گی. تسبیح خانے کا چھوٹی سی خیر اٹھی ہے، اللہ نے پورے عالم میں پہنچا دی، پورے ورلڈ میں پہنچا دی، اور کوئی بھی خیر لاہور سے اٹھے گی اللہ پورے عالم میں پہنچائے گا. یہ ٹانک ہے، صبح کا ناشتہ کریں اس کا، پیئیں اور دیکھیں. ہمارے ایک حکیم صاحب ہوتے تھے، حکیم فیض محمد ان کا نام تھا، محفل آرائی کا مزاج تھا، بس کچھ مشروب بنا کے رکھتے تھے. ایک بندہ آیا نا، کہنے لگا حکیم صاحب محفل آرائی ہوتی تھی، جو بھی بندہ شہر کا اوترا ہوتا تھا وہ سارا وہاں جا کے بیٹھتا تھا، پھر باتیں ہوتی تھی. تو حکیم صاحب پیٹ میں مروڑ ہے، شربت دے دے. ٹھیک ہے، گلاس لے آتے تھے بندے، اس میں حکیم صاحب نے شربت ڈالا، انہیں چارا نے آنا دیا، آنے کا اوپر دھاگا مار کے دے دیا. اس نے پوچھا حکیم صاحب یہ شربت کس چیز کا ہے، اس نے ادھر مجھے دے. وہ گلاس وہ سڑک پہ، پیسے بھی سڑک پہ. بھئی تو نے کہا تھا پیٹ کی مروڑ کے لیے دے، میری بات کا مزہ اور چس جا رہی ہے. مجھے ایک بندہ کہنے لگا مزاق کہیں تو چس نہیں آتی، جب تک چس کو چس نہ کہیں پھر چس آتی ہے. اللہ کے بات کی چس جا رہی ہے، انہیں کہا تھا پیٹ کی مروڑ کا شربت دے، بس دے دیا. میں ان کی کیا بات کر رہا تھا، صلی اللہ علیہ وسلم. ان کی ایک بات بتا رہا تھا، بھول گیا میں بس. उनकी बड़ी काम की बात थी जो मैं आपको बताना चाह रहा था। अच्छा जी, चलो याद आया था। तो आज का मौजू यही रहा हमारा, ये काम की बात आपको मिल गई। गजनवी तानिक याद रहेगा? क्यों जी, याद रहेगा? इसको सेहत का जरिया बना, फितरी गिजाओं की तरफ आए, फितरी गिजाओं की तरफ, फितरी दवाओं की तरफ, फितरी अदाओं की तरफ, फितरी शिफाओं की तरफ और फितरी जिंदगी की तरफ, जितना आ सकते हैं, जितना आ सकते हैं। मैं भी 100% नहीं, मैं कैसे कह सकता मैं 100% फितरी जिंदगी की तरफ हूं? मैं तो अपनी 100% होने का दावा नहीं करता, मैं भी 100% नहीं, पर जितना हो सके उतना फितरी जिंदगी की तरफ लौटे, कोशिश करें। और ये नबवी गिजाएं हैं जो मैंने आपको अर्ज की हैं। अब इनकी ताकत का अंदाजा देख लें कि सर से लेकर पांव तक इसके क्या फायदे होंगे, जिस्म के लिए, पट्ठों के लिए, आसाब के लिए, दिल दिमाग के लिए, तबीयत के लिए। आप हसब तबीयत मिकदार हर चीज की थोड़ी ज्यादा कर सकते हैं, वैसे भी थोड़ी थोड़ी पहले डालें, थोड़ी थोड़ी इस्तेमाल करें, उसकी फिर मिकदार को आहिस्ता आहिस्ता बढ़ाते जाएं, थोड़ी थोड़ी आप करें, थोड़ी थोड़ी इस्तेमाल करें, तो इससे इंशाल्लाह फायदा होता है। सुबह नहार बोले, और हां अब बात याद आई उनकी, दरूद शरीफ की बरकत है ये। वो गिलास जिसको देते थे ना, कहते हो इंसान का पुत्रा, ऐसे कहते थे, और कभी कभी गाली भी देते थे, जो गिद्दी भी नहीं सारा घूं ना बनावी, सारा ये पखाना ना बनाना। वो कहते थे हकीम साहब फिर बता दे क्या करना है, पूछा क्यों है तूने? फिर अब वो शाम आते तूने पूछा क्यों है भाई, खुद तो कहते हो, फिर पूछे तो सही। खैर फिर वो मिन्नत समाजत माते थे, इसको घोंट घोंट पीना, इसको घोंट घोंट पीना, छोटे छोटे घोंट भरना। आप भी मशरूब गजनवी क्या पिए? घोंट घोंट। अब मैं अगर घोंट घोंट कह देता आपको याद नहीं रहता, आपको मेरे फैजल हकीम का वाक्या गिलास तोड़ने फोड़ने का सुना के कहा घोंट घोंट याद रह जाएगा। सच है? अच्छा मैं कहता ना घोंट घोंट भी याद ना रहता। उनका गिलास पे धागा मारना, धागा मार के देना महफिल में। बस अगर बंदा आया, बंदा आके कहता था हकीम साहब आपके पास वो दिल की ताकत की दवा होती है, कहते मार का खड़ो ताणी गड्ढा आनते, ये पुराना लफ्ज है मैं इसकी वजाहत करता हूं, ताणी ये गड्ढा आनते। किसी को समझ नहीं आया, जुलाहे के धागे होते ना तने हुए, जुलाहे के धागे, उसमें कोई गड्ढा आ जाए फिर क्या होगा? सारे धागे टूट जाएंगे, ताणी ताना पेटा होता है ना, ताना पेटा लगे खड़ो तड़ी गड्ढान पे। यानी उनको बातों का चस्का ऐसा था कि कोई आया तो आया क्यों। कहते जी दिल की ताकत के लिए भी कोई चीज है। तो वो ये कहते थे कि जो लेना घोंट घोंट लेना। तो लिहाजा ये मशरूब अबकरी जो लेना तो घोंट घोंट लेना, छोटे छोटे घोंट, छोटे छोटे घोंट और लेना, इससे फायदा ज्यादा होगा। ठीक है जी, बात खत्म करें। आप बात ही खत्म नहीं कराते। आप बात खत्म करें तो मैं भी खत्म करूं। घड़ी कहां चली जाती है, 2 घंटे ऐसे ही हंसते खेलते निकल जाते हैं। अच्छा जी, बाकी बातें बाद में इंशाअल्लाह ताला, आइंदा बाकी बातें करेंगे अल्लाह के फजल से। अच्छा एक लफ्ज की इस्लाह करनी थी, हमारे साथी कहते हैं ये ला खलाबा नहीं है, ये ला खिलाबा है, खे के नीचे जेर है। तो लिहाजा मैं भी इस्लाह करता हूं, आप भी करें, ला खिलाबा, मुझसे भी गलती हो गई। ये मेरे साथ उलमा की जमात बैठी होती, अल्लाह इनकी उम्र में बरकत दे, इसलिए साथ बिठाता हूं, मेरी पल पल में इसलाह करते रहे और मैं रुजू करता रहूं, तो ये इसलाह करते हैं तो इनकी मेहरबानी है। क्योंकि जो हदीस में लफ्ज है हम वो बोलेंगे तो खैर होगी ना, क्यों लवलो? मेरे कमली वाले की जुबान मुबारक से जो निकला खैर उसमें है, اور عربی واحد لفظ ہے جس میں زید زبر کی غلطی ہو جائے تو معاملہ گڑبڑ ہو جاتا ہے. تو یہ لا خلابہ ہے, میں بھی آج کے بعد خلابہ کہوں گا میرے کہنے پہ. اچھا چھپا خلابہ وہ میں خلابہ کہہ رہا ہوں, مخلوق کہتی بھی, مخلوق کہتے نا تو جو کہہ رہا ہے وہ ٹھیک ہے, میں کہہ رہا ہوں میں بھی ٹھیک ہے. میں نے جو ہے پیشی لگا دی, میں نے کہا یہ تم نے کیا چھاپا, ہونا ہے کہ تو اپنی اصلاح کر. میں نے کہنے لگا تو اپنی اصلاح کر. تو لہذا یہ کیا ہے؟ لا خلابہ ہے. لا خلابہ ہی بولا جائے, لا خلابہ ہی لکھا جائے. ابکری روحانی اجتماع انشاءاللہ حجویری محل میں ہوگا 28 نومبر بروز جمعرات سے, اور ایک 3 راتوں کا انشاءاللہ ہوگا, اتوار دعا ہوگی. اور اسم اعظم کا جو ہمارا دم ہے وہ 24 فروری کو, اگلی ڈیٹ نہیں لکھی, دیکھ لیں آپ نے اگلی ڈیٹ تو لکھی نہیں, 31 مارچ. 31 مارچ کو انشاءاللہ نماز فجر کے بعد اور دعا ہوگی شفائیہ پوری دنیا میں آن لائن, اور پھر دم ہوگا اور دعا ہوگی. اس میں ایک اور چیز کی بھی ایک کوشش کی جا رہی ہے, میں دعویٰ نہیں کرتا, میری کوشش ہوگی کہ جو ہمارا کشف المحجوب کا حلقہ ہے وہ اسی قاسم حال میں خواتین بھی باقاعدہ پردہ ہو, ان کا راستہ ادھر سے آئیں ادھر سے ہی جائیں, راستہ بھی علیحدہ ہو جگہ بھی علیحدہ ہو, وہ بھی کشف المحجوب کا حلقہ یہاں ہو قاسم حال میں, آگے ساری تمبو وغیرہ ہوں پردے ہوں. اور پھر میں کوشش کروں گا کہ 3 گھنٹے تک آپ حضرات کے درمیان بیٹھوں اور آپ کے سوالوں کے جواب دوں. یہ انشاءاللہ اس کی ابھی ہم ترتیب بنا رہے ہیں, اگر کوئی باپردہ ترتیب بن گئی جس میں خواتین کے راستے علیحدہ ہوں مردوں کے راستے علیحدہ ہوں, تو میری یہ کوشش ہے کہ ایک وقت ایسا ہو, چلو ہر مہینے ہو جائے, کہ دم کے بعد ہم کشف المحجوب کا حلقہ مراقبہ کرتے ہیں, مراقبے کے بعد پھر عمومی محفل ہو کہ 2-3 گھنٹے میں آپ حضرات کے ساتھ بیٹھو, اور جس میں عمومی سوال ہوں خواتین کی طرف سے بھی مردوں کی طرف سے بھی. اگر اس کی کوئی ترتیب بن سکی تو اس کی ہم کوشش کر رہے ہیں. انشاءاللہ موبائل اپلیکیشن تیار ہو چکی ہے, پلے سٹور سے جا کر ڈاؤن لوڈ کر لیں. اس اپلیکیشن کا نام ابکری ہے. تمام 10 لائیو اور ویڈیوز میگزین طبی روحانی ٹوٹکے وغیرہ اس سے پائیں, اس سے انشاءاللہ تعالی فائدہ ہوگا آپ کو. اور جو حضرات درس کے چھوٹے چھوٹے ویڈیو کلپس بنانے کی خدمت کا جذبہ رکھتے ہیں, ہمارے ٹیلینار کے نمبر پر اپنا میسج کریں. اور ایک کام ضرور کریں, پوری دنیا میں جادو میں طرف توجہ کریں, جنات نظر بد اور پروسرار دنیا پہ اب تک جو سائنسی ریسرچ ہو چکی چاہے وہ انگلش میں یا اردو میں اور ہو رہی, وہ ساری کی ساری ریسرچ اکٹھی کر کے آپ حضرات سب کے ذمہ ہیں, ہمارے ٹیلینار کے نمبر پہ بھیجیں. جادو پہ جنات پہ میری درخواست سمجھ لیں, اور نظر بد پہ اور پرسرار چیزوں پہ جو اب تک سائنس نے ریسرچ کی ہے وہ ساری ہم جمع کر رہے ہیں. تو آپ ہمارے ساتھ مدد کریں سارے حضرات, جتنی بھی خواتین مرد ہیں وہ ہمارے ٹیلینار کا جو نمبر ہے اس پہ بھیجیں, اور ضرور توجہ کریں. بعض خواتین اپنے مشاہدات والا فارم دارالتوبہ تسبیح خانے میں رکھ کر چلی جاتی ہیں, جس سے ان کے فارم غلط ہاتھوں میں جانے کا خطرہ ہے. ایسا ہرگز نہ کریں, بلکہ اپنا فارم جو ہے کسی ذمہ دار خاتون کو یا ڈاک والے باکس میں ڈال کر جائیں تاکہ ان کے مشاہدات صحیح ہاتھوں پہ پہنچے اور ان کا فیض خلق خدا کو ملے. یہ فارم پر کر کے وہاں ہرگز رکھ کے نہ جائیں. اور آپ کو ایک منت بار بار کی جا رہی, امید ہے ضرور شفقت فرمائیں گے, کہ پوری دنیا ہم سے لائف انگریزی کا ترجمہ مانگتی ہے کہ میں میرا درس ہو رہا ہو اور ساتھ انگلش میں ترجمہ ہو رہا ہو. کوئی بھی ابھی تک ایسا بندہ نہیں آیا, زبان تھک گئی التجا کرتے کرتے, نماز محبت عطا کرتے کرتے, کٹی عمر ساری وفا کرتے کرتے, ڈبو ہی دیا تھا اسے نا خدا نے, لگی پار کشتی خدا کرتے کرتے. کوئی نہیں ملا اب تک ایسا جو کہے میں انگلش کا ترجمہ جو ہے لائف ساتھ ساتھ کرتا جاؤں گا.
اور پوری دنیا میں سات ترجمہ آتا جائے، کوئی فیصلہ کر لے، منتی ہے۔ سچی بات ہے، کوئی اگر اب مجھے بندہ مل جائے نا جو کہتا ہے میں ترجمہ کرتا ہوں، میں اس کے پاؤں پہ اپنی پگڑی رکھنے کو تیار ہوں۔ پوری دنیا کا فیض مل جائے گا اور اس کی نسلیں رنگی جائے گی۔ سچ بتاؤں میں، اگر کوئی ایسا بندہ ہو جو ساتھ میرے درس کے انگلش میں ترجمہ کرتا جائے اور اس کا ترجمہ ساتھ لائیو آتا جائے، کوئی آج تک کر لے تو اس کی مہربانی ہے۔ میں تو کہہ رہا ہوں مجھ سے جتنے وعدے لکھوانے چاہے میں لکھ کے دیتا ہوں، اس کی رحمت کی امید پہ، اپنی ولایت کے دعوے پہ نہیں۔ نہ میرے پاس کوئی ولایت ہے نہ اس کے دعوے پہ ہیں، اس کی رحمت کی امید پہ کہ اگر کوئی شخص ایسا کام کر لے۔ پوری دنیا انگلش میں، اردو بولنے والے تو بہت تھوڑے ہیں، انگلش میں پوری دنیا چاہتی ہے۔ اگر کوئی آپ میں سے شفقت فرما لے تو اس کی مہربانی ہوگی۔ اور ایک اعلان اور ہے کہ ہمیں چندے کی ضرورت ہے، بہت سخت قسم کی۔ حامیم لا ینصرون ہمارا چندہ ہے اور یہی ہمارا دھندا ہے، تو آپ ضرور شفقت فرمایا کریں۔ 313 دفعہ میرا، میری نسلوں کا، میرے ساتھیوں کا، اس پورے نظام کی حفاظت کا، برکت کا، خدمت کا اور فتنوں سے حفاظت کا، کفایت کفالت کا، کی جو ہے نیت سے ضرور پڑھا کریں۔ اور اس طرح یا حافظ و یا سلام 11 بار یا ایک تصویر پڑھا کریں۔ اور اگلی درخواست ہے کہ اپنے مشاہدات تجربات لکھا کریں، اور ریٹائرڈ بوڑھے حضرات اپنی زندگیاں وقف کریں اور یہاں خدمت کے لیے چند دن، چند ہفتے، چند مہینے، ابھی رمضان انشاءاللہ آنے والا ہے، اس کے لیے بھی یہاں وقت گزاریں۔ ذکر خاص کا کارڈ تسبیح خانے کی امانت ہے، ساتھ نہ لے جائیں۔ شجرا طیبہ، منتخب احادیث اور آداب معرفت ہر گھر کی ضرورت ہے، ہر گھر کی ضرورت ہے۔ پڑھا کریں، چاہے روز پڑھیں، تھوڑا پڑھیں۔ اپنے موبائل پر فالو اپ کری کا میسج لگائیں، اگر علم نہیں تو ابھی ساتھ بیٹھے بندے سے پوچھ لیں، اور کوشش کریں 11 افراد کے روزانہ موبائل پہ لگائیں تو انشاءاللہ بہت برکتیں ملیں گی۔ وضو کے لیے اپنے ہی جوتے استعمال کریں، ابھی مجمع نماز کے لیے اٹھے گا تو اپنے موبائل اور چیزوں کی خود حفاظت کریں، کوئی ہماری وجہ سے گناہگار نہ ہو جائے۔ گاڑی اور موٹر سائیکل کی پارکنگ میں ہمارے ساتھ تعاون کریں، یہ پارکنگ کی رقم ہم نہیں لیتے، پارکنگ والے لیتے ہیں، لیکن گلیاں بند نہ ہو جائیں، اللہ کی مخلوق کو تکلیف نہ ہو۔ مانگنے والی مرد عورتوں کی حوصلہ افزائی نہ کریں، اور گلی میں عورتیں جگہ جگہ کھڑی نہ ہوں۔ اللہ پاک ہماری حاضری کو قبول فرمائے، اور جب لنگر کا اعلان ہو تو لنگر کے لیے فوراً اوپر تشریف لے جائیں۔ بعض حضرات کو علم نہیں، بیٹھے رہتے ہیں، پھر کھانا نہیں ملتا، پریشانی ہوتی ہے۔ اب بیٹھ کے اللہ کا ذکر کریں گے، دعا کریں گے، اور وہ گھڑی آن پہنچی ہے جس گھڑی میں جھولیاں بھریں گی، مسائل حل ہوں گے، مشکلیں دور ہوں گی، اور برکتوں کے، عزتوں کے، صحت کے، خیر کے اور کرم کے دروازے کھلنے کا وقت اب آ گیا ہے۔ اس پہ جتنی توجہ، جتنا دھیان، جتنا درد اور جتنی کوشش ہوگی، اتنا اللہ پاک جھولیاں بھر کے عطا فرمائے گا۔ سبحان اللہ وبحمدہ، سبحان اللہ، اشہد
افضل الذکر، لا الہ الا اللہ محمد رسول اللہ، اللہ لا الہ الا اللہ محمد رسول اللہ۔ یا اول الاولین، یا آخر الآخرین، یا ذا القوة المتین، یا راحم المساکین، یا راحم المساکین، یا ارحم الراحمین، یا اکرم الاکرمین، یا اجود الاجودین، یا ذا الجلال والاکرام، یا ذا الجلال والاکرام، یا ذا الجلال والاکرام۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين۔ رب انی لما انزلت الی من خیر فقیر، رب انی لما انزلت الی من خیر فقیر۔ یا اللہ، سارے فقیر جمع ہیں اور سارے بھکاری جمع ہیں اور سارے محتاج جمع ہیں اور سارے منگتے جمع ہیں، ہم سب فقیروں کی، بھکاریوں کی مرادوں کو پورا فرما، ہم سب فقیروں کی، بھکاریوں کی مشکلیں حل فرما، اور پریشانیاں دور فرما. اے اللہ دل کی دنیا بدل دے, مولا من کی دنیا بدل دے اور جذبوں کی دنیا بدل دے, ہمارے اندر باہر کو بدل دے, ہماری ساری ضرورتیں پوری فرما, ساری مشکلیں حل فرما اور پریشانیاں دور فرما. غیب سے رحمت کے فیصلے اور راحت کے فیصلے اور برکت اور عافیت کے فیصلے عطا فرما. اللہ ہمیں مانگنا کبھی نہ آیا بن مانگے عطا فرما. تیری رحمت مانگتے ہیں اور تجھ سے مانگتے ہیں, تیرا فضل مانگتے ہیں اور تجھ سے مانگتے ہیں. یا اللہ اپنے فضل کو متوجہ, اپنی رحمت کو متوجہ فرما, ہماری زندگی کے سفر کو آسان کر دے, ہماری زندگی کے سفر کو آسان کر دے اور ہماری ضرورتوں کو غیب سے پورا کر دے اور ہماری مشکلیں اعمال کے ساتھ آسان کر دے. یا اللہ ایمان اور تقوی والی زندگی عطا فرما, اعمال سے پلنے کا یقین عطا فرما اور دنیا آخرت کے غموں سے بچیں گے اعمال سے اس کا یقین عطا فرما, اور اعمال سے بننا ہمارے کام بنیں گے اس کا یقین عطا فرما. یا اللہ اس کا یقین عطا فرما اور اس کا ایمان عطا فرما, اور دور پرے سے جو بھی تیری بندی اور بندے آئے ہیں اے اللہ تجھے منانے آئے ہیں مان جا اور ان کی مجبوریاں دور کر دے, ان کی پریشانیاں دور کر دے, ان کے غموں کو ٹال دے, ان کے دکھوں کو ٹال دے, ان کے مسائل حل کر دے, زندگی کی تلخیاں ختم کر دے اور زندگی کی پریشانیاں ختم کر دے. یا اللہ ہمیں راضی کرنا نہ آیا تو بن مانگے راضی ہو جا, تو بن عرض کیے راضی ہو جا, ہمیں ہماری ضرورتوں کو غیب سے پورا فرما اور ہماری مشکلوں کو حل فرما اور ہماری پریشانیوں کو دور فرما. یا اللہ ذلت کے راستے ختم کر دے, عزت کی راہیں عطا فرما, جن کی شادیوں میں رکاوٹیں ہیں غیب سے ان کی رکاوٹیں دور فرما. اللہ جن کے رزق میں رکاوٹ ہے ختم فرما اور رزق کو وسیع کر دے, برکت کو وسیع کر دے, راحت کو وسیع کر دے, عافیت کو وسیع کر دے. اے اللہ تو کریم ہے اور کریم سے جب مانگے عطا فرماتے ہیں. اللہ تو رحیم ہے, اپنی رحمت کو دے دے اور اپنے فضل کو دے دے اور اپنے کرم کو دے دے. اے کریم آقا کرم کو متوجہ فرما, اور دنیا کے جس کونے میں کوئی تیری بندی اور بندہ بیٹھا آمین کہہ رہے ان سب کی آمین کو قبول فرما, اور جو اس دنیا سے رخصت ہو گئے ان کی مغفرت فرما, ان کی قبر کو نور کا گھر بنا, ہم سب کی قبروں کو نور دے دے اور ہمیں آخری وقت میں کلمہ دے دے, ایمان والی موت دے دے, ایمان والی قبر دے دے اور ایمان والی زندگی دے دے اور عافیت والی زندگی دے دے. یا کریم آقا بن مانگے عطا فرما اور بن مانگے ہماری ضرورتوں کو پورا فرما اور ہماری مشکلوں کو حل فرما, ہماری دنیا بھی بہتر فرما اور ہماری آخرت بھی بہتر فرما, اور ہماری دنیا آخرت کے سارے گناہوں کو معاف کر دے. اے اللہ جو یہاں تجھ سے مانگنے آیا اسے اپنی ذات کو دے دے, جو رزق مانگنے اس کو رزق دے دے, جو صحت مانگنے اس کو صحت دے دے, جو بیٹے مانگنے آئے مولا دے دے بیٹے, جو عافیت مانگنے آئے عافیت دے دے, اور جو قرضوں سے خلاصی چاہتے ہیں ان کو قرضوں کو خلاصی دے دے, جو عافیت چاہتے ہیں ان کو عافیت دے دے. اللہ ہم سب سے راضی ہو جا, ہم سب سے راضی ہو جا اور ہم سب سے راضی ہو جا, اپنی ناراضگی کے سارے دروازے بند کر دے اور ہمیں عافیت اور دنیا آخرت کی خیریں دے دے اور برکتیں دے دے, اور بن مانگے عطا فرما اور بن مانگے عطا فرما, کوئی یہاں سے خالی نہ جائے, تیری رحمت سے ہرا بھرا جائے مولا, تیری رحمت سے ہرا بھرا جائے. اپنی رحمت سب کو عطا فرما اور اپنا فضل سب کو عطا فرما اور اپنا کرم سب کو عطا فرما, ہمیں دنیا بھی عطا فرما اور ہمیں آخرت بھی عطا فرما. وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ وازواجہ واہل بیتہ وعترتہ اجمعین, آمین برحمتک یا ارحم الراحمین.
یہاں مجلس مجذوبی ہوگی, اعمال کے فائدے, اعمال کے مشاہدے, تجربے وہ آپ بیان کریں گے. آپ نے درس میں یا آپ قریب میگزین میں کوئی طبی ٹوٹکا پڑھا ہو, سنا ہو, اس طرح کوئی روحانی عمل سنا ہو, آزمایا ہو, کسی کو بتایا ہو, اپنا مشاہدہ یا کسی کو بتایا اس کے اعتبار سے, تو اعمال کے فائدے اور مشاہدے ہی اس مجلس میں بیان ہوں گے. اور اس کے اختتام پر انشاءاللہ بیعت کامل ہوگا. جو حضرات ساتھی بیعت ہونا چاہتے ہیں وہ اس کے اختتام پر بیعت ہو سکیں گے, اور خواتین بھی اس میں بیعت ہو سکیں گی. خواتین کی طرف مائک چل رہے ہیں, تو جو مائیں بہنیں بیعت ہونا چاہتی ہیں وہ اس وقت بیعت ہو سکیں گی. جو حضرات پہلے سے بیعت ہوتے ہیں وہ اس بیعت کے عمل میں اپنی تجدید بیعت کی نیت سے دوبارہ شریک ہو سکتے ہیں.
جی کون بیان کرے؟ جی بات کیجیے.
حال ہی میں عمرے کے لیے گیا ہوا تھا, آپ نے جس طرح بتایا تھا کہ ضرورت ہوگا کہ آپ کی دوبارہ یاد سے بیت کرنا ہے, تو ماشاء اللہ سے اس کا پھر جو ہے نا میں نے کثرت سے کیا مکہ میں بھی مدینہ میں بھی. تو میری بڑی خواہش تھی کہ مدینہ میں مسجد نبی شریف بھی جو ہے نا وہ خدمت کی سعادت ملے, تو اسی لیے تو میں کثرت سے بیت کرتا تھا. تو ادھر ماشاء اللہ رات کو جو رات کے رشتے ہیں ادھر دریوں کی مطلب جو خدمت ہوتی ہے نا, تو اوپری میں نے بہت اچھی, تو انہوں نے بہت ایزیلی جو ہے مجھے ایکسیپٹ کر لیا. کہتے ہیں کہ آپ خدمت کے لیے آ جایا کریں, تو اس آیت سے جو ہے انہوں نے خدمت کی.
انشاء اللہ مبارک. ہاں جی ہاں جی. اور کون؟ ایک بندہ اور ہو جائے, ایک بندہ بس.
السلام علیکم. محمد ارشد لاہور سے. میرا ایک دوست ہے, اسے غلطی ہوئی, اسے دوسرے اکثر بیگ نہیں کرتے ہیں اسے کوئی نام کرنے کے لیے. میں نے اس دفعہ اسے 625 دفعہ بسم اللہ الرحمن الرحیم لکھ کے دی. وہ اس دفعہ جب ان کے پاس گیا تو وہ بار بار اسے پوچھتے رہے کہ تمہارے پاس ایسی کیا چیز ہے, کوئی چیز ہے تو بتاؤ. بعد میں پوچھنا شروع کر دیا کہ تمہارے پاس کوئی تمیز ہے, بتاؤ تمہارے پاس کون سا تمیز ہے. اس نے بھی انتظار کی, اسے دکھایا کہ میرے پاس یہ اللہ کا کلام ہے بسم اللہ الرحمن الرحیم. وہ اسے زبردستی کو اسٹارٹ کروانا چاہ رہے ہیں بلیک میلنگ کا, لیکن اللہ کی برکت سے جب بھی وہ کرو کیسی کوئی تن کی ہوتی ہے. اس دفعہ انہوں نے پوچھنا شروع کیا تمہارے پاس تمیز ہے وہ میں بتاؤ. اس نے انتظار کی, دکھایا کہ میرے پاس یہ 625 دفعہ بسم اللہ الرحمن الرحیم.
جی ماشاء اللہ. ہاں جی کوئی اور ہے بتانے والا؟ ٹھیک ہے.
اب بیعت کا عمل ہوگا, جو ساتھی بیعت ہونے چاہتے بیعت ہو سکیں گے. دائیں بائیں ہو جائے ساتھی, تھوڑے دائیں بائیں, اور یہ چادر دور تک کھول لیں اور اس کو پھیلا بھی لیں. باقی حضرات اپنی جگہ تشریف رکھیں اطمینان سے. اگلے ساتھی کے کندھے بازو پہ ہاتھ رکھ لیں گے تو بیعت میں شرکت ہو جائے. اس کو چادر کو اور کھول لیں اور پھیلا بھی لیں. اور خواتین کی طرف بھی مائک چل رہے ہیں, جو مائیں بہنیں بیعت ہونا چاہتی ہیں وہ بھی اس وقت بیعت ہو سکتی ہیں, اور جو ساتھی پہلے سے بیعت ہیں وہ اپنی بیعت کی تجدید کی نیت سے دوبارہ شریک ہو سکتے ہیں. اگلے ساتھی کے کندھے بازو پہ ہاتھ رکھ لیں گے, بیعت میں شرکت ہو جائے گی.
جو عرض کرتا جاؤں دل ہی دل میں میرے ساتھ دہراتے جائیں, اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ, اشہد ان محمد عبدہ ورسولہ, لا الہ الا اللہ محمد الرسول اللہ, استغفر اللہ ربی من کل ذنب واتوب الیہ. یا اللہ میں نے توبہ کی شرک سے, بدعت سے, صغیرہ کبیرہ گناہوں سے, تیری ہر نافرمانی سے. عہد کیا تیرا حکم اور تیرے حبیب کے طریقوں کے مطابق زندگی گزاروں گا. یا اللہ میرے عہد کو قبول فرما. بیعت لی میں نے حضرت خواجہ سید محمد عبداللہ حجویری رحمت اللہ علیہ کے سلسلے میں, یا اللہ میری بیعت کو قبول فرما. دعا مانگ رحمت کا یار. بیعت دراصل توبہ ہے. یا اللہ جو پچھلی زندگی گزری اس پہ تو ندامت اور استغفار ہے, آئندہ زندگی میں تیرے حبیب کے طریقوں کے مطابق زندگی گزاروں گا. تین تسبیحات کا اہتمام, تلاوت کا اہتمام, نماز با جماعت کا اہتمام, اور حلال حرام جائز ناجائز اس پہ بہت زیادہ توجہ اور نظر. اور سب سے زیادہ نفع اس کو ہوگا جو رابطے میں رہتا ہے, اور درس ایک بہترین رابطہ ہے. میں بھی محتاج ہوں رابطے کا, آپ بھی محتاج ہیں رابطے کے. درس سنتے رہیں یہاں بھی اپنے گھر میں بھی, انشاءاللہ فائدہ ہوگا.